गैर मादी जरूरतें मादी जरूरतों से कम अहम नहीं होती। ये एक जुमला जो है ना कि ये मेरे लिए काफी है अल्हम्दुलिल्लाह। ये जुमला कहना मुश्किल अगर हो जाए तो जिंदगी मुश्किल हो जाती है। दुनिया का सबसे अमीर इंसान वो है जिसके लिए सबसे आसानी से ये जुमला कहना मुमकिन है कि जो कुछ मेरे पास है वो मेरे लिए काफी है। اللهم إني أسألك علما نافعا وعملا متقبلا وقلبا خاشعا رب کریم ہم سب کو وہ علم عطا فرمائے جو واقعتا ہمارے لیے مفید ہے اور پھر ہمیں اس عمل کی توفیق عطا کرے جو اس کو پسند آنے والا ہے اور پھر اتنا اچھا علم مل جانے کے بعد اور اس علم کو عمل میں ڈھل جانے کے بعد ہمیں اتراانے والا نہ بنائے ہمیں اپنے سے ڈرنے والا ہی رکھے۔ اللہ تعالیٰ آپ کے لیے آسانی فرمائے اور آپ نے یہ وقت نکالا ہے اس سے اللہ کرے کوئی خیر حاصل ہو۔ تو اس سے پہلے کہ میں گفتگو شروع کروں پہلی گزارش یہ ہے کہ کوشش کیجئے گا کہ نوٹ ٹیکنگ کر لیں۔ دوسری گزارش یہ ہے کہ اس کا ارادہ کیجئے کہ پروگرام کے بعد گھر جا کے جو بھی کوئی کام کی بات آپ کو سمجھ آئی ہے اس کو اپنی فیملی میں خاص طور پہ اپنے شریک حیات کے ساتھ اور پھر دوستوں میں ضرور اس کو شیئر کیجئے گا۔ اور تیسری بات یہ کہ اگر کسی بات پر یہ گمان ہو کہ وہ میں کر سکوں گا یا نہیں کر سکوں گا، پتہ نہیں یہ میرے لیے قابل عمل ہے بھی یا نہیں ہے، اور مشکل معلوم ہوتی ہے اتنے سارے کام کیسے ہوگا، تو بہرحال اپنے دل میں ابھی سے دعا کیجئے کہ جس رب کریم نے آپ کو فہم اور علم کے راستے آپ کے لیے کھول رہا ہے اور آپ کو ایک کلیئرٹی سے اللہ تعالیٰ ایک آپ کو فہم اور کلیئرٹی عطا کر رہا ہے، وہی آپ کو عمل کا کی ہمت بھی عطا کرے، اور جو کچھ خیر ہم جو کچھ علم ہم حاصل کر رہے ہیں اللہ تعالیٰ اس پہ عمل کی توفیق دے، اور اس کی کوشش کیجئے گا کہ جو کچھ آپ حاصل کریں اس کو اس کا تجربہ کیے بغیر، اس کو ٹرائی آؤٹ کیے بغیر اس کو ڈسمس نہ ہونے دیں۔ بعض اوقات کیا ہوتا ہے کہ ہم اس چیز کو ایکسپیرینس نہیں کرتے، اس کو ٹرائی آؤٹ نہیں کرتے، اور بس ایک گمان کر لیتے ہیں، کبھی خود سے نا امید ہوتے ہیں، کبھی وہ چیز بڑی مشکل لگتی ہے۔ تو جو باتیں ہم کریں گے اس کے بارے میں اگر ذہنی رویہ یہ ہے کہ یہ تو بہت مشکل ہے تو واقعی آپ کے لیے مشکل ہے، لیکن اگر ذہنی رویہ یہ ہے کہ نہیں یہ اس کو کر کے دیکھتے ہیں انشاءاللہ، اللہ نے چاہا تو کوئی اللہ مدد کرے گا، اور اللہ کی توفیق سے اللہ کی مدد سے انشاءاللہ ہم جو چیز سمجھ آ رہی ہے وہ عمل میں انشاءاللہ لانے کی کوشش کریں گے، تو پھر آپ کے لیے آسان ہے اور اللہ تعالیٰ آپ کے لیے راستے کھولے گا۔ توفیق بھی اسی کو ملتی ہے جو توفیق کی تمنا کرتا ہے، جو عمل کرنے کا ایک پکا ارادہ کرتا ہے اسی کو رب کریم توفیق عطا کرتے ہیں۔ تو اللہ کرے کہ کوئی خیر آپ کو آج کی نشست سے حاصل ہو اور اس کو اپنے عمل میں لانے، اس کو معاشرے میں اپنے حسن عمل سے پھیلانے کا اللہ تعالیٰ آپ کے لیے آپ کو ذریعہ بنائے۔ تو یہ ساری بات کرنے کے بعد اب ہم آج کے موضوع کی طرف آتے ہیں۔ یہ جو موضوع ہے 7 Essentials of Happy Marriages، اس کو ہم 7 Essentials of Happy Life بھی کہہ سکتے ہیں، کیونکہ مطلب بلکہ کیونکہ کی ضرورت نہیں ہے، کیونکہ آپ خود ہی سمجھ لیں گے کہ اس کی کیا وجہ ہوگی۔ تو میں اپنی بات شروع کرتا ہوں۔ اگر میں آپ سے یہ پوچھوں اور اس کا جواب آپ دیجئے گا نہیں لیکن سوچنے کے لیے سوال ہے کہ اچھی زندگی کے لیے سب سے بڑی ضرورت کیا ہے، یعنی اگر ہم اچھی زندگی گزارنا چاہتے ہیں تو اس کے لیے ہمیں سب سے زیادہ کس چیز کی ضرورت ہے، تو اس کا کیا جواب آپ کے ذہن میں آ رہا ہے، بتائیے نہیں لیکن سوچئے۔ और अगर ये सवाल हम पाकिस्तान के पढ़े लिखे लोगों से पूछें कि अच्छी ज़िंदगी, तुम्हारी ज़िंदगी बहुत अच्छी हो जाए, तुम अच्छी ज़िंदगी गुजारना चाहते हो, तो उसके लिए तुम्हें सबसे ज़्यादा किस चीज़ की ज़रूरत है? तो अब अगर मैं आपसे ये पूछूं कि लोगों से अगर ये सवाल किया जाए तो ज़्यादातर लोगों का क्या जवाब होगा? अब मैंने इस सवाल को थोड़ा सा बदल के पूछा है, आपका जवाब मैं नहीं पूछ रहा, लेकिन लोगों से अगर सवाल किया जाए तो लोगों का क्या जवाब होगा? अच्छी ज़िंदगी के लिए मुझे किस क्या चीज़ चाहिए कि मेरी ज़िंदगी बहुत अच्छी हो जाए, तो लोगों का क्या जवाब होगा? कोई बताएगा? पैसा, माल। अब वो सवाल या वो जवाब जो मैंने आपसे मांगा नहीं था, लेकिन मैंने शुरू में आपसे कहा था कि आप भी ये सोचिए कि आपसे अगर ये सवाल किया जाए तो क्या जवाब आएगा, तो आपका जवाब और ये लोगों का जवाब खुदा न खास्ता एक ही तो नहीं है। एक चीज़ होती है किसी मजलिस में बैठकर अच्छी गुफ्तगू कर लेना, अच्छे ख्यालात का इजहार कर लेना, लेकिन ज़िंदगी जिस नुक्ता नज़र की ताबे होके गुजरती रहती है वो कौन सा है? यानी इन रियल सेंस हमारी ज़िंदगी को अगर उसकी वीडियो बनाई जाए और उस वीडियो को केयरफुली वॉच किया जाए और उसके बाद किसी को ये टास्क दिया जाए कि भाई इन साहब की ज़िंदगी, इन साहब की एक हफ्ते की ज़िंदगी की रिकॉर्डिंग को बग़ौर देखिए और फिर बताइए कि अच्छी ज़िंदगी गुजारने के लिए ये क्या चीज़ हासिल करने की कोशिशों में लगे हुए हैं, तो देखने वाले किस नतीजे पर पहुंचेंगे कि वो क्या हासिल करने की जद्दोजहद कर रहे हैं। तो ये भी एक सवाल है। तो बहरहाल ये बहुत अहम बात है। अच्छा, अगर अच्छी ज़िंदगी गुजारने के लिए सबसे बड़ी ज़रूरत आपके ख्याल में क्या है? अच्छा, अल्लाह से ताल्लुक, बताइए। सेल्फ अवेयरनेस, अच्छा, मानना सीख जाए। अच्छा, और बताइए। सबर, शुक्र, पीस ऑफ माइंड। अच्छा, ठीक 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 जी, कंटेंटमेंट। जी जी, ठीक, एतमाद अल्लाह की ज़ात पर, भरोसा। जी, इत्मीनान। ठीक है, ठीक है। जी जी, गहरे जौहरे ताल्लुक, बहुत खूब, सुभान अल्लाह। जी जी जी, सुकून कल, सुभान अल्लाह, ठीक ठीक है। तबीयत में अतदाल, सुभान अल्लाह, सुभान अल्लाह। तो ये जो चीज़ें आपने बताई हैं ना, ये जिस बीज से फूटेंगी ना, उस बीज का नाम है इल्मे नाफे। हमारी बहुत बड़ी ज़रूरत, अच्छी ज़िंदगी गुजारने के लिए जो हमारी बहुत बड़ी ज़रूरत है वो ये है कि हमें इल्म हासिल हो, यानी इल्म से मुराद यानी इल्म नाफे हासिल हो। हर जानी जा सकने वाली चीज़ इल्म नाफे नहीं होती। हर वो चीज़ जिसको जाना जा सकता है, इस वक्त सेल कहाँ लगी है, ये भी तो इल्म है ना, तो ये इल्म नाफे नहीं है, बल्कि ये तो बहुत ख़तरनाक इल्म है, आपको बेचैन कर देगा, फलां जगह पर सेल आज 3 बजे ख़त्म हो जाएगी तो बस जल्दी चलो। तो इल्म नाफे वो है जो आपको चीज़ों को, इल्म नाफे के उसके 2-3 नतायज हैं। इल्म नाफे का एक बड़ा नतीजा ये है कि वो ईमान में इजाफा करता है। इल्म नाफे का एक और एजाज़ ये है कि वो आपके ज़ख्मों पे मरहम का सा काम करता है। फिर आपको चीज़ें जिस तरह देखनी चाहिए उस तरह देखने के काबिल बनाता है। कोई सिचुएशन मुझे तकलीफ ना दे सके, इसकी काबिलियत आपके अंदर इल्म करता है। इस सिचुएशन को मुझे देखना कैसे चाहिए, आपकी गीबत की है किसी ने, ये डेटा, मतलब अगर ये डेटा आपको मिले कि फलां बंदे ने मेरी गीबत की है, तो इसकी ताब ला सकने की सलाहियत इल्म नाफे से आता होगी। लेकिन अगर इल्म नाफे नहीं है तो आप बहुत ही वल्नरेबल हो जाएंगे। आप मतलब आप कहेंगे अच्छा फला बंदे ने मेरी गीबत की है, तो आप छोड़ेंगे नहीं उसे। लेकिन जितना इल्म नाफे होगा, क्योंकि ये भी तो एक इल्म है ना कि आपको इल्म हो गया कि फलाने ने मेरी गीबत की है, ये आपके इल्म में आ गया, लेकिन ये बात जो आपके इल्म में आई है ना, ये आपके लिए नाफे नहीं है, کہ فلانے نے میری غیبت کی ہے، بلکہ اگر آپ کے پاس علم نافع موجود ہے تو یہ جو علم آپ کو ملا ہے کہ فلانے نے میری غیبت کی ہے، اس ڈیٹا کو آپ بیئر کر سکیں گے اگر علم نافع موجود ہے. لیکن اگر علم نافع موجود نہیں ہے تو یہ ڈیٹا آپ کو بیمار کر دے گا. وہ علم نافع کیا ہے؟ آپ کہیں گے بھائی مطلب کمال ہے، فلاں بندے نے اپنا عمرہ، مطلب آپ کے دل، آپ نے عمرہ نہیں کیا، فلاں نے عمرہ کیا جس نے غیبت کی ہے، اب ایک امکان پیدا ہوا ہے کہ شاید عمرہ اس نے کیا، محنت اس نے اٹھائی، مجھے مل جائے گا. غیبت کے نتیجے میں ہوگا نا، میرا بوجھ خود اٹھا لے گا، اپنی نیکیاں مجھے دے دے گا. یہ دروازہ غیبت سے کھلتا ہے نا جب دوسرا آپ کی غیبت کرتا ہے. لیکن اس ڈیٹا کو اس طرح دیکھنے کے قابل ہونے کے لیے علم چاہیے. اسی طرح رشتوں کو نبھانے کے لیے علم چاہیے، اسی طرح زندگی کو بامانی بنانے کے لیے علم چاہیے. مطمئن ہو جاؤں، معاف کر دوں، خوش رہ سکوں، ان سب کا تعلق اس علم سے ہے. یہ ایک مسئلہ یہ ہوا ہے کہ چونکہ اس وقت بہت سے لوگ اس گمان میں ہیں کہ ہر وہ چیز جس کو جانا جا سکتا ہے وہ علم ہے، ہر وہ چیز جس کو جانا جا سکتا ہے وہ علم نہیں ہے، اس کا ایک بڑا حصہ کچرا بھی ہے. آپ کا کیا خیال ہے، ابو جہل بالکل ہی فارغ آدمی تھا کیا؟ کچھ بھی نہیں جانتا تھا کیا؟ مطلب اس وقت مسلمانوں کا حال یہ ہے کہ اگر ابو جہل کے پروفائل کا کوئی آدمی انہیں مل جائے نا تو وہ بری طرح امپریس ہو جاتے ہیں، وہ کہتے ہیں کمال ہے، مطلب کیا چیز ہے. ایک لفظ ہے گریٹ، اس کا استعمال اندھا دھند ہوتا ہے، بلکہ دو لفظ ایسے ہیں اوسم اور گریٹ، بغیر سوچے مطلب گریٹ کہتے ہیں عظیم. عظیم کیا ہے، کس چیز کو کہیں گے عظیم؟ عظمت کا کیا تصور ہے آپ کے پاس؟ ایسی لگا دیں گے گریٹ، ایسی کہہ دیں گے اوسم، بات بات پہ اوسم، بات بات پہ گریٹ. مطلب سوچنا پڑے گا نا کہ کیا چیز ہے. علم نافع یہ لیاقت میرے اور آپ کے اندر پیدا کرے گا کہ کون سی چیز جاننے کے لائق ہے، اور جان جانے کے بعد یاد رکھنے کے لائق ہے، اور یاد رکھ سکنے کے نتیجے میں غور و فکر اور تدبر کے قابل ہے، اور غور و فکر اور تدبر کے نتیجے میں اپنی زندگی کا ایک بنیادی حوالہ، اپنے شعور کا بنیادی ریفرنس پوائنٹ بنا لینے کے قابل ہے. ہر چیز اس قابل نہیں ہے، ہر چیز اس قابل نہیں ہے، ہر چیز اس قابل نہیں ہے کہ اس کے اوپر آپ کی توجہ کا اتنا بڑا حصہ لگے. تو کبھی کبھی کیا ہوتا ہے کہ ہماری توجہ، ہمارا دل، ہماری انٹلیکچوئل پروسیسنگ اس چیز کے گرد ہو رہی ہوتی ہے جس پہ ہونی نہیں چاہیے. یعنی اللہ آپ کو اور مجھے پریشانی عطا کرے، لیکن کوئی مبارک پریشانی. اللہ ہمیں کسی چیز کے لیے متفکر کرے، لیکن وہ واقعتاً ایسی ہو کہ جس کی فکر ہمارے اندر ہونی چاہیے. تو ابھی تو چھوٹی چھوٹی چیزوں میں مطلب وہ ہم پھنسے ہوئے ہیں. تو اس کو سمجھنے کی ضرورت ہے کہ زندگی یعنی اچھی زندگی کے لیے سب سے بڑی ضرورت ہماری یہ ہے کہ ہمیں علم نافع ہو. علم نافع کا ایک اور مطلب یہ ہے کہ حقیقت کی پہچان ہو جائے، اسے اپنی پہچان ہو جائے، کائنات کی سب سے بڑی حقیقت اللہ تعالیٰ ہے، اس کی پہچان ہو جائے. علم نافع کا مطلب یہ ہے کہ چیزوں کو میں اس کی نشانی کے طور پر دیکھنے کے قابل ہو جاؤں. یہ سب علم نافع کی نشانیاں، علم نافع کے، یہ خیر آج علم نافع میرا موضوع نہیں ہے، لیکن میں صرف اس کا ذکر اس لیے کر رہا ہوں کہ ایک اچھی زندگی گزارنے کے لیے سب سے بڑی ضرورت ہماری، جس کو عام زبان میں کہتے ہیں نا سمجھ، تو سمجھ سے مراد کامن سینس ہوتی ہے، لیکن پھر اس سے اوپر کی چیز ہے علم نافع. یعنی کامن سینس بھی ہو، ایک عام سمجھ بوجھ بھی ہو، اور پھر علم نافع بھی ہو، یہ ہماری بہت بڑی ضرورت ہے. لیکن مسئلہ یہ ہوا ہے کہ ہمارا، اگر پوری قوم کا پڑھا لکھا انسان، پڑھا لکھا اور کم پڑھے لکھے کی باتیں نہیں کر رہا ہوں، 8 جماعتیں پاس کی بات نہیں کر رہا، 16 جماعتیں پاس کی بات کر رہا ہوں، अगर उससे पूछा जाए कि भाई ये बताओ जिंदगी की सबसे बड़ी जरूरत, यानी आप किसी कॉन्वोकेशन के बाहर खड़े हो जाए, तमाम वो लोग जो डिग्री लेके निकल रहे हैं उनका इंटरव्यू लें और उनसे कहें कि अब तुम्हारे अगले 3 साल तुम कौन सी चीज को जमा करने में लगाओगे और तुम्हारी जिंदगी की सबसे बड़ी जरूरत क्या होगी, तो उनके दिलों के अंदर अगर आप झांकें और उनको इस बात का मौका दें कि वो एक्सप्रेस करें, तो आपको क्या ख्याल है क्या जवाब आएगा? पैसा। तो ये बड़ी तकलीफदेह बात है। यानी मैं आपको बताऊं, कायनात के सबसे बड़े फ्रॉड का नाम है एजुकेशन सिस्टम, कंटेम्प्रेरी एजुकेशन सिस्टम, जो मतलब आप तालीम दे रहे हैं लेकिन इल्म नहीं दे रहे। यानी अगर मैं आप लोगों को खाना खिलाऊं लेकिन वो खाना आपको एनर्जी ना दे, उसके सिर्फ 2 फंक्शंस हो, जबान को बहुत अच्छा लगे और पेट भर जाए, लेकिन आपको तवानाई नहीं दे, लेकिन आपने चबाया भी था, आपको अच्छा भी लगा था, जायका बहुत अच्छा था, पेट भी भर गया था, लेकिन बस न्यूट्रिशनल डेफिसिट का शिकार है ना। हड्डियों में जो चीज पहुंचनी चाहिए नहीं पहुंची, खून में जो कुछ पहुंचना था नहीं पहुंचा, दिमाग को जो कुछ चाहिए था वो नहीं मिल पाया। लेकिन क्या हुआ अगर नहीं मिल पाया, क्या हो गया, क्या नुकसान है यार? जबान को तो अच्छा लगा था ना, मजा तो बहुत आया था ना, और पेट भी भर गया, और हम सिर्फ ये खाना सारी जिंदगी खाते रहे, तो मतलब क्या कहेंगे? मतलब जो ये बेच रहा है उसकी बात बाद में होगी, जो खरीद रहा है उसकी बात पहले होगी कि तुझे तो अल्लाह ने अकल दी थी ना। ये इस वक्त की सिचुएशन है कि हम तालीम हमारी औलादों को और हमें मिली है, लेकिन इल्म की कदरदानी और इल्म जो है, और जिसे मैं इल्म नाफे कह रहा हूँ, रब करीम हमें वो तालीम अता करे जो हमें इल्म नाफे अता करे, यानी हर वो बात जिसके जान लेने के नतीजे में मेरी जिंदगी बामानी हो सकती है, मुझे हकीकतें समझ आ सकती हैं, मैं चीज़ों को उनके रैपर की वैल्यू और रैपर की रंगत और रैपर की खूबसूरती से गेज यानी एसेस नहीं करता, बल्कि मैं बियॉन्ड रैपर देख सकता हूँ, मैं चीज़ों के जाहिर पर उनकी कदर और कीमत का अंदाजा नहीं करता, बल्कि मैं उसके अंदर जो सब्सटेंस है उसको समझने की कोशिश करता हूँ। तो ये इल्म नाफे, यानी वो इल्म जो मेरा ईमान बढ़ाने की वजह बन रहा है, वो इल्म जो मेरी नफसियाती सेहत को संवार को मुस्तहकम करने की वजह बन रहा है, मेरे अंदर अखलाक पैदा करने की वजह बन रहा है, इसको हम कहेंगे इल्म नाफे। और ये हमारी सबसे बड़ी ज़रूरत है, लेकिन अगर ये ज़रूरत पूरी ना हो तो फिर चीज़ें अपनी जगह से हिल जाती हैं, फिर एक बड़ा क्राइसिस आता है जिसमें हम इस वक्त मुस्लिम उम्मा इसमें मुब्तला है। अल्लाह अपनी कुदरत से हमें इससे निकाले, अल्लाह हमारे अंदर इल्मे नाफे और ईमान को अपने ठीक करने की एक सच्ची ख्वाहिश पैदा करे, सच्ची परेशानी पैदा करे, और इसके लिए कुछ अमली कदम उठाने वाला हम सबको बनाए। दूसरी बात, जो अगर मैं ये सवाल करूं, आप में से कितने लोगों का यह ख्याल है कि उनका खुश रह सकना उनके हाथ में कम है, उनके शरीक हयात के हाथ में ज्यादा है? मेरी खुशी का ताल्लुक मेरे हाथ में थोड़ी है, मतलब मैं खुश रहूं ये मेरे हाथ में थोड़ी है, ये तो उसके हाथ में है जिसके हाथ में मेरा हाथ मेरे अब्बा जान ने दे दिया था, अब क्या करूं? ये बहुत बड़ा कह लीजिए, यानी इस मिथ को यानी एड्रेस किए बगैर आज की गुफ्तगू हो नहीं सकेगी। पहली बात ये समझ लीजिए, अल्लाह ने यानी अल आदिल ने ना, उसकी जो मीज़ान अदल है ना, उसको गवारा नहीं है कि वो आपके साथ ज्यादती करे, वो आपके साथ ज्यादती नहीं करता, बल्कि हम खुद अपने साथ ज्यादती करते हैं, वो ज्यादती नहीं करता। तो चीज़ों को इस तरह से देखना कि मेरी तो तकदीर ही में ये लिखा था कि मैं पिसूंगा, तो तकदीर पे ईमान का एक मतलब ये है कि तकदीर के बारे में खुशगुमान हुआ जाए, तकदीर के बारे में बदगुमान ना हुआ जाए, तकदीर के बारे में किसी ऐसे ज़हनी रवैये में मुब्तला ना हुआ जाए जो मेरे नफ्सियात मेरी नफ्सियाती बीमारी मेरे अंदर पैदा करे, मुझे एक बीमार नफ्सियात बनाए मेरी। तो तकदीर के बारे में एक अच्छा ठीक है अल्हम्दुलिल्लाह कोई मसला नहीं, लेकिन अल्लाह करे कि हम इस काबिल हो सकें। देखिए इस ये जो मफरूजा है ना कि मेरी खुशी का ताल्लुक मेरे हाथ में थोड़ी है, वो तो इनके हाथ में है। اس کو ٹھیک کرنے کی ضرورت ہے. یہ بات صحیح ہے کہ اس کے ہاتھ میں جو ہمارا شریک حیات ہے, جب وہ ناراض ہوتا ہے, جب وہ رنجیدہ ہوتا ہے, جب وہ پریشان ہوتا ہے, جب وہ تکلیف میں ہوتا ہے, جب اسے مجھ سے شکایت ہوتی ہے تو میں بھی پریشان ہوتا ہوں, اور یہ بات ٹھیک ہے, اتنا ہونا چاہیے. لیکن اگر کوئی یہ سمجھتا ہے کہ میری خوشی کی چابی ہی میرے ہاتھ میں نہیں ہے, میری خوشی کی چابی تو ان کے ہاتھ میں, یہ مجھے خوش رکھے گا تو میں خوش رہوں گا نا, یہ تو مجھے خوش رکھتے ہی نہیں ہے, یہ مجھے خوش رکھے گی تو میں خوش ہوں گا نا, اس سے اپنے آپ کو ہمیں باہر نکالنے کی ضرورت ہے. اور کیسے نکلے گا یہ میں اب آگے جو بات کروں گا, یہ اس سے انشاءاللہ کچھ سات مختلف باتیں میں انشاءاللہ کوشش کروں گا. وہ ساری باتیں ایک دوسرے سے متعلق ہیں, مختلف نہیں ہیں, لیکن وہ انٹیگریٹ ہو جائے گا انشاءاللہ اللہ نے چاہا. تو پہلی بات تو یہ کہ خوش رہنا, بلکہ مولانا ابوالکلام آزاد ایک موقع پہ انہوں نے اپنی کتاب میں ایک بات لکھی, وہ یاد آتی ہے, خوش رہنا ہماری اخلاقی ذمہ داری ہے. بلکہ ان کا جملہ یہ ہے کہ خوش رہنا ہماری اخلاقی ذمہ داری ہی نہیں بلکہ طبعی احتیاج بھی ہے. یعنی یہ خیر وہ تو خوش رہنے کی نہ صرف یہ کہ ذمہ داری ہے بلکہ خوش رہنے کا ایک اختیار, یعنی اور یہ علم نافع کے نتیجے میں حاصل ہوتا ہے کہ آپ چیزوں کو کس طرح دیکھیں. تو خوش رہنے کا مطلب کیا ہے, اس کو بھی ابھی ہم تھوڑا سا آگے چل کے دیکھیں گے. تو اس کو صحیح کرنے کی ضرورت ہے. اگر اللہ نہ کرے ہمارے ذہن میں یہ بات بہت راسخ ہوئی ہوئی ہے کہ میرے خوش رہنے کا, یعنی میرے پاس تو اختیار ہی نہیں ہے خوش رہنے کا. ہاں یہ ٹھیک ہے کہ آپ کی خوشی کے درجے کو کم رہ جاتا ہے, آپ خوشی کے درجے میں زیادہ اوپر نہیں جا پاتے جب آپ کا شریک حیات ناخوش ہوتا ہے. ظاہر سی بات ہے کہ اس کی خوشی میں آپ کی خوشی ہے, تو یہ بات صحیح ہے, اتنا صحیح ہے. لیکن اگر ہم کہیں کہ ہمارے تو بالکل بھی ہاتھ میں نہیں ہے اپنا خوش رکھ سکنا, سارا اسی کے ہاتھ میں ہے, تو یہ بات بھی ٹھیک نہیں ہے, یہ بات ٹھیک نہیں ہے. اس کو ہمیں اس طرح سے دیکھنا ہے کہ یہ بات سمجھ میں آئے. ٹھیک ہے. اچھا اب اس کے بعد اس آج کے سیشن سے متعلق ایک بات اور ہے. دیکھیے وہ انسان جس کے ساتھ آپ زندگی گزارنا چاہتے ہیں, اور صرف زندگی ہی نہیں, اللہ کرے کہ وہ انسان اور آپ کوالیفائی کر جائیں اس زندگی کے لیے بھی, اللہ ہم سب کے اندر جو بھی کھوٹ ہے, جو بھی خرابی ہے اس کو ٹھیک کر دے, اور ہم سب کو کوالیفائی کر دے کہ ہم اس زندگی میں بھی پہنچ جائیں انشاءاللہ. تو وہ انسان جس کے ساتھ آپ زندگی گزارنا چاہتے ہیں, اس انسان کے ساتھ خوش کیسے رہا جا سکتا ہے, آج ہم اس کے بارے میں بات کریں گے. لیکن جس انسان کے ساتھ آپ زندگی گزارنا ابھی تذبذب میں ہیں, تو تذبذب اور وسوسہ ٹھیک چیز نہیں ہے, اس کی اجازت نہیں ہے. اگر آپ نے وضو کیا تھا اور ابھی نماز کا وقت ہو جائے اور آپ کو یاد نہ رہے کہ وضو تھا یا نہیں تھا, تو آپ کو کیا کرنا چاہیے, وضو دوبارہ کرنا چاہیے یا نہیں کرنا چاہیے, کیا خیال ہے؟ آپ نے وضو کیا تھا, ٹھیک ہے, اور اب نماز کا وقت آ گیا اور آپ کو یاد نہیں, یہ تو یاد ہے کہ وضو کیا تھا, لیکن یہ نہیں یاد کہ وضو ٹوٹا ہے, اس کے بارے میں صرف شک میں ہے کہ شاید ٹوٹا ہے شاید نہیں ٹوٹا ہے. اگر آپ کو یہ یاد ہے کہ وضو کیا تھا اور وضو کے ٹوٹنے کا یقین نہیں ہے صرف شک ہے, تو اصول یہ ہے کہ شک کی بنیاد پر کوئی فیصلہ نہیں کیا جائے گا. یہ شرعی مسئلہ ہے, آپ کو بتا رہا ہوں. آپ کو وضو ٹوٹنے کا کوئی, اب آپ سوچیں آپ نماز پڑھنے جا رہے ہیں, شک جو ہے وہ ہماری نفسیاتی صحت کے لیے بہت ہی مضر ہے. یقین کے دو دشمن ہوتے ہیں, ایک شک ایک شرک, دونوں مضر ہیں. شرک تو بہت ہی بڑا گناہ ہے, شک بھی بہت بڑا مسئلہ ہے, شک سے بچنے کی کوشش کرنی چاہیے. تو بعض اوقات کیا ہوتا ہے کہ لوگوں کا ایک مسئلہ یہ ہوتا ہے کہ وہ سوچ رہے ہوتے ہیں کہ جب کسی کی شادی ہوتی ہے نا, آپ میں سے کتنے لوگ ہیں جن کی شادی کو ایک سال سے کم ہوا ہے, एक साल से कम हुआ है या दो साल से कम हुए हैं, ठीक है, तो कभी कभी क्या होता है कि वो सोच रहे होते हैं, आज से 40 साल पहले जब किसी की शादी होती थी तो उसके जहन में एग्जिट का ऑप्शन मेरे पास है या इसको खत्म करने की कोई ऑप्शन मेरे पास है, उसको वो उसके गुमान में भी नहीं होता था, उसके इम्कानात की दुनिया में मतलब सोचता, मतलब ऐसी कोई चीज उसको कभी सोची नहीं होती थी उसने। लेकिन अब मैं एक खतरनाक सा क्वेश्चन पूछ रहा हूं जिसका जवाब नहीं दीजिएगा और ये शेयर भी नहीं कीजिएगा, आप दोनों एक साथ आए हुए, शेयर नहीं कीजिएगा। आपकी शादी को जितना भी अरसा हो गया, कभी ये ख्याल आया कि मुझे ये लेके चलनी भी चाहिए या नहीं चलनी चाहिए, ये मुझे इनके साथ रहना भी चाहिए या नहीं, गलत हो गई, खत्म कर दूं, पता नहीं चल पाएगी नहीं चल पाएगी, चलो खत्म कर देते हैं, चलो नहीं लेके चलते, ये जो ख्याल है ना, मैं आपसे ये बात अर्ज कर रहा हूं कि 40 साल पहले के आदमी के जहन में ये ख्याल आया ही नहीं था या आता ही नहीं था, ये ऑप्शन इसको वो सोचता ही नहीं था। लेकिन इस वक्त की सूरत हाल ये है, इस वक्त की सूरत हाल ये है, क्योंकि मैं आपको अंदाजा है, मैं यानी मैं बहुत माशरे के हर तबके के साथ अल्लाह के फजल से बहुत क्लोजली कनेक्टेड हूं, औरतों के साथ, मर्दों के साथ, ज़ईफों के साथ, नौजवानों के साथ, बच्चों के साथ, टीचर्स के साथ, उलमा इकराम के साथ, बहुत, और मदरसे के स्टूडेंट्स के साथ, मदरसे के टीचर, यूनिवर्सिटी के टीचर्स के साथ, यूनिवर्सिटी, और मैं बहुत करीब से बहुत सारी चीज़ें अल्लाह के फजल से मुझे बड़ा डेटा मिल रहा होता है, मैं बहुत सारी चीज़ों पर गौर कर रहा होता हूँ, और मैंने ये देखा कि ये ख्याल कि मुझे इसके साथ रहना भी चाहिए कि नहीं रहना चाहिए, ये ख्याल या इसको देखते हैं चलें, ये जो ख्याल है ना, ये बड़ा जालिम ख्याल है। मैं आपसे कह रहा हूं कि आप अपने आप का जायजा लीजिए कि ये ख्याल आपके दिल में कभी आया या नहीं आया। तो कुछ लोगों ने कहा कि सर शुरू में तो दो साल तक नहीं आया, उसके बाद से आ रहा है। अब कितने साल हो गए? 12 साल हो गए। इसका मतलब है तुम पिछले 10 साल से इस हालत वसवसा में रह रहे हो। वसवसे की एक डेफिनेशन ये है कि वो शक जो आपकी ईमान के लिए और आपकी नफ्सियाती सेहत के लिए मुजर है। वसवसा शक की एक किस्म है, वसवसे से पना मांगी गई है। लेकिन मैं एक बात और आपको बताऊं, शैतान जो है ना, उसे हर इंसान के साथ काम करने की जरूरत नहीं पड़ती, वो बहुत सारे इंसानों को वो काम सिखा के पीछे हट चुका होता है, वो डेलीगेशन कर देता है, मतलब कहते हैं भाई यू आर ऑन योर ओन, मतलब आप सेल्फ सफिशिएंट हो गए, तो मतलब फिर वो पीछे हट जाता है। बहुत पहुंचे हुए लोग होते हैं जिनको मुस्तकिल वो करता है। वसवसा जो है ना, अपने आप को इस वसवसे से निकालना होगा। ये मैं बहुत अजीब सी बात कह रहा हूं, आप कहेंगे ये कैसी बात है, और मैं इसी वजह से इस पर मैंने रिस्पॉन्स नहीं लिया। इस बात को समझ लीजिए। एक और प्रॉब्लम हुआ क्या, बहुत से लोगों के जहन में होता है जब बच्चियों की, लड़कियों की या लड़कों की भी शादी होती है तो कहते हैं कि अच्छा अगर इसने मुझे खुश रखा या अगर मैं खुश रहा तो ठीक है, नहीं खुश रहा तो फिर खत्म। ये तरतीब गलत है। यानी अगर मैं इसके साथ खुश रह सका तो जिंदगी गुजार लूंगा इसके साथ, ये तरतीब ठीक नहीं है। बल्कि जिस इंसान के साथ मुझे जिंदगी गुजारनी है उसके साथ मुझे खुश रहना है और उसको खुश रखना है। बहुत फर्क है इस पूरी बात में, जिसके साथ मुझे जिंदगी गुजारनी है, चाहे वो पड़ोसी हो। मुझे एक कोई कपल आया और उसने अपने शौहर की और अपनी शौहर ने बीवी की बहुत सारे मसले बयान किए, तो मैंने उनके मसले सुने, जो तकलीफें और जो परेशानियां उन्हें एक दूसरे से थी, मैंने उनसे कहा कि अगर आप दोनों एक दूसरे के पड़ोसी होते ना तो भी आपकी जिम्मेदारी ये थी कि उससे ज्यादा उसको मार्जिन दें जितना आप अभी एक दूसरे को दे रहे हैं। आप पड़ोसी नहीं है, आप बहुत मतलब आप मियां और बीवी हैं, आपको बहुत मतलब, अगर दो इंसान यानी उन्हें उनके साथ एक पड़ोस में, हमारे पड़ोसी है भाई वगैरह मेरे पड़ोस में रहता है, तो मुझे उस वो पड़ोसी है तो मुझे उसकी खुशी का ख्याल करना चाहिए, मुझे उसकी सहूलत का ख्याल करना चाहिए, मुझे सिर्फ अपनी नज़र से चीज़ों को नहीं देखना चाहिए, मुझे सिर्फ अपनी आसानी नहीं देखनी चाहिए, मुझे पड़ोसी की भी आसानी का ख्याल करना चाहिए। तो बाज़ोकात हम जितना पड़ोसी के लिए बयान हुआ है ना, उतना भी बाज़ोकात शरीक हयात को नहीं दे पाते। तो उसूल ये होगा कि जिस इंसान के साथ मैं जिंदगी गुजारना चाहता हूँ उसी के साथ मैं खुश रह सकता हूँ। लेकिन अगर मैंने ये सोचा कि जिस इंसान के साथ मैं खुश रह सकता हूँ उसके साथ मैं जिंदगी गुजारूं, तो ये हमारा पैराडाइम नहीं है। आपको मतलब लोगों ने अपने वालदैन को इस उसूल के ऊपर परख के उन्हें साइड में किया हुआ। आपके साथ रहने में ना, आप मतलब आपके साथ मिलता हूं तो आप बड़ी अजीब सी बातें करते हैं, तो मैंने तय कर लिया कि बस आपके साथ ज्यादा मिलना जुलना नहीं है। लोगों ने अपने वालदैन को साइड में किया हुआ। आपने देखा है ऐसे लोगों को? या मतलब मसल्ला कह रहे कि हमारा शुमार ऐसे लोगों में ना हो और हम ठीक हों। तो आज की नशिस्त में वो बात है कि मतलब जिस इंसान के साथ आप जिंदगी गुजारना चाहते हैं उसको खुश कैसे रखा जा सकता है और उसकी उस बंधन में खुश कैसे रहा जा सकता है, उसके कुछ उसूल हम देखेंगे। सात बातें मैं अर्ज करूंगा। और जैसे मैंने कहा कि हमारी इल्म हमारी बड़ी जरूरत है, तो मेरी जो वो जो सेवन एसेंशियल्स हैं वो सारे फहम से मुताल्लिक हैं। फहम में आने के बाद कुछ अमली चीजें खुद ब खुद उसके नतीजे में पैदा होती हैं। सबसे पहली बात अब जो मैं अर्ज कर रहा हूं वो ये है कि हमारी दो तरह की जरूरियात हैं, मटीरियलिस्टिक नीड्स और नॉन मटीरियलिस्टिक नीड्स, मादी जरूरियात गैर मादी जरूरियात। मादी जरूरियात अपनी जगह अहम होती हैं, लेकिन गैर मादी जरूरियात ज्यादा अहम होती हैं। एक मसला यह हुआ है कि गैर मादी जरूरतों की जरूरत का एहसास भी हमारे अंदर से कम हो चुका है। आपका क्या ख्याल है कि मोबाइल फोन और धूप इनमें ज्यादा जरूरी क्या चीज है? तो अगर मैं जिस टाइम पे सूरज निकला होता है उस वक्त की 3 घंटे की वीडियो बनाऊं तो उस वीडियो में नजर आ जाएगा कि आपके अमल से ये पता लग रहा है कि कौन सी जरूरत आपको ज्यादा महसूस होती है। इन दो चीजों की बात की ना, धूप और मोबाइल फोन। तो सुबह उठने के बाद आप धूप लेने निकलते हैं या मोबाइल फोन को देखने बैठते हैं? आपकी बड़ी जरूरत क्या है? गैर मादी जरूरतें मादी जरूरतों से ज्यादा अहम होती हैं। मसला यह हुआ है कि हमने मादी, हमारा तसव्वुर जरूरत सिर्फ मादी जरूरतों के गिर्द घूमता है। तो तसव्वुर जरूरत की इस्लाह होनी चाहिए। जो हमारी नीड्स होती हैं वो गैर मादी होती, गैर मादी भी होती हैं और गैर मादी जरूरतें ज्यादा बड़ी होती हैं। तो पहले तो हमारा ये चीज हमारी ठीक होनी चाहिए, और जब ये ठीक हो तो अब एक छोटा सा काम, अगर मैं आपको 1 मिनट का टाइम दूं अपनी गैर मादी जरूरतों की फहरिस्त बनाइए। 1 मिनट है आपके पास। मादी जरूरतें तो समझ रहे हैं ना, मटीरियलिस्टिक नीड्स, जूता चाहिए आपको, कपड़ा चाहिए आपको। गैर मादी का मतलब यह है कि वो चीज जिसको आप छू नहीं सकते, जिसको आप पकड़ नहीं सकते, ठीक है, लेकिन वो भी आपकी एक नीड है। वो क्या है, कौन सी है, जरा उसकी फहरिस्त तो बनाएं। जी कुछ समझ आई गैर मादी जरूरतें कौन सी? कितनी मतलब कितने लोग ऐसे हैं जिन्होंने 5 से ज्यादा लिस्ट डाउन कर ली? 5 माशाल्लाह। और 10 से ज्यादा लिस्ट डाउन कर ली? 10 या 10 से ज्यादा माशाल्लाह। ठीक है, चले इसको सोचिएगा। खुशी का जो ताल्लुक है वो गैर मादी जरूरतों से ज्यादा है। मादी जरूरतों के साथ अगर है तो वो एक बिलवास्ता है, वो कोई बहुत बड़ा ताल्लुक उसके साथ नहीं है। वो ठीक है, वो आपकी मादी जरूरतें भी बिल्कुल ठीक है, वो होती हैं। तो पहली बात तो ये कि मटीरियलिस्टिक और नॉन मटीरियलिस्टिक नीड्स को हम अलग करें और हम समझें कि हमारी ये बड़ी जरूरत है। दूसरी बात ये है कि नीड्स और वांट्स को इसमें फर्क करना सीखें। क्या चीज मेरी जरूरत है, क्या चीज मेरी ख्वाहिश है। यानी पहला काम ये हुआ कि तसव्वुर जरूरत को ठीक किया। तसव्वुर जरूरत सिर्फ मादी नौइयत का नहीं होना चाहिए बल्कि मादी और गैर मादी दोनों होना चाहिए। दूसरी बात मैं यह कर रहा हूं कि नीड्स और वांट्स यानी जो हमारी जरूरतें हैं उनमें कुछ जरूरतें हैं, कुछ ख्वाहिशात हैं। जरूरत और ख्वाहिश का फर्क हमें हम पहचान सकें, ये मेरी जरूरत है या ये मेरी ख्वाहिश है। आप पर्स खरीदने जा रहे हैं, पर्स आपकी जरूरत है या ख्वाहिश है? अगर आपके पास पहले से 4 पर्स मौजूद हैं तो ये आपकी ख्वाहिश है या जरूरत है, ये आपको पता होना चाहिए। मसला ये हुआ है कि पहला मसला ये हुआ है कि उसे अपनी जरूरतों का जो एहसास है वो सिर्फ मादी जरूरतों को अपनी जरूरत समझता है, دوسرا مسئلہ یہ ہوا ہے کہ وہ ضرورت اور خواہش میں تمیز نہیں کر پاتا. اس نے خواہش کو ضرورت بنا لیا ہے, اس نے خواہش پر اس کو ضرورت کا گمان ہوا ہے. تو بہت ساری چیزیں ہماری صرف خواہش ہیں, ضرورت نہیں ہے. کیا خیال ہے؟ تو آپ کی ازدواجی زندگی بھی اس مسئلے کے ٹھیک ہوئے بغیر ٹھیک نہیں ہو سکتی, یعنی اپنی زندگی بھی اور ویسی بھی. مطلب آپ جتنا چیزوں سے محبت کر رہے ہیں اور جتنا چیزوں کے بارے میں سوچ رہے ہیں اتنا انسانوں سے دور ہو رہے ہیں, اور انسانوں سے بھی دور ہو رہے ہیں اور پھر آپ اپنے رب سے بھی دور ہو رہے ہیں. تو چیزوں سے اوپر آنے کی ضرورت ہے. ٹھیک ہے, آپ کے پاس کپڑے ہونے چاہیے, اچھے کپڑے بھی ہونے چاہیے, تو ایک ضرورت ایک چیز ہے, لیکن کتنے ہونے چاہیے یہ اب مطلب آپ کو ایک لمٹ کرنا ہوگا کہ بھائی میرے پاس اتنے ہونے. آپ کے پاس برتن ہونے چاہیے, اچھے بھی ہونے چاہیے, لیکن اچھے برتن بھی کتنے ہونے چاہیے یا کتنے زیادہ اچھے برتن نہیں ہونے چاہیے. مطلب میرے ساتھ مسئلہ یہ ہے کہ جب مجھے کوئی کسی دعوت پہ کبھی مجھے جانا ہوتا ہے, حد سے زیادہ مہنگی کراکری میں مجھ سے تو کھایا ہی نہیں جاتا. مجھے سمجھ نہیں آتا کہ کیا کیا جائے, مطلب یہ کیوں, یہ ظلم ہے. تو چیزوں کو سمپل رکھا جائے. تو یہ نیڈس اور وانٹس جو ہے اس کو ٹھیک کیے بغیر ہم اپنی زندگی میں خوش نہیں رہ سکتے. مادی اور غیر مادی ضرورتوں, ہمیں یہ دیکھنا ہے کہ کیا میری توجہ مادی ضرورتوں پہ زیادہ ہے اور غیر مادی ضرورتوں پہ کم ہے. غیر مادی ضرورتوں پہ آپ کی توجہ زیادہ ہونی چاہیے. مثال کے طور پر آپ کے بچے کی ایک ضرورت یہ ہے کہ اس کو جوتا اس کے پاس ہو, ایک شوز ہو, پیئر آف شوز, ٹھیک ہے, یا اس کی ضرورت ہے, اس کی یہ مادی ضرورت ہے. دوسری ضرورت یہ ہے کہ آپ اس کے لیے کوئی دعائے خیر تنہائی میں کریں, اس بچے سے بھی پر امید رہتے ہوئے اللہ کی مدد کا بھی یقین رکھتے ہوئے اپنی تنہائی میں اپنی اولاد کے لیے دعا کریں, اور پھر اپنے بچے کے سامنے اپنے بچے کو دعا دیں, وہ آپ کی زبان سے اپنے لیے دعائے خیر سنیں. یہ اس کی بہت بڑی ضرورت ہے, بہت بڑی ضرورت ہے. اگر وہ ایک مسلمان گھرانے میں رہتا ہے اور اپنے لیے دعائے خیر اپنی ماں یا اپنے باپ کی زبان سے نہیں سنتا, اگر آپ کے بچے کو چار دن تک پانی نہ ملے تو کوئی مسئلہ ہوگا؟ ہوگا. پانی کی ضرورت کو ہم مانتے ہیں نا, یہ مادی ضرورت ہے. غیر مادی ضرورتیں مادی ضرورتوں سے کم اہم نہیں ہوتی. پرابلم یہ ہوتا ہے کہ ہماری توجہ اور ہمارا تصور ضرورت صرف مادی ضرورتوں تک محدود ہے. تو یہ پہلی بات تھی. دوسری بات یہ ہے کہ نیڈز اینڈ وانٹس کو ہم ڈسٹنگوش نہیں کر پاتے. آپ کی ضرورت ہے کراکری ہونی چاہیے, کتنی مہنگی ہونی چاہیے, کتنی اچھی ہونی چاہیے, اس کی سینس اللہ کرے ہمیں آتا ہو, اور کتنی ہونی چاہیے, بس ٹھیک ہے, بس کافی ہے. وہ مطلب یہ ایک جملہ جو ہے نا کہ یہ میرے لیے کافی ہے الحمدللہ, یہ جملہ کہنا مشکل اگر ہو جائے تو زندگی مشکل ہو جاتی ہے. جب میاں بیوی ایک دوسرے سے کسی چیز کے بارے میں پوچھیں نا کہ یہ اور چاہیے, تو وہ کہیں نہیں انشاءاللہ کافی ہو جائے گی, یہ کافی ہے. کتنا موقع ملتا ہے کہ یہ جملہ ایک دوسرے کو کہہ سکیں کہ الحمدللہ دس از انف, کافی ہے, ٹھیک ہے, صحیح تو ہے, کافی ہے. یہ کہنا مشکل ہو رہا ہے, کافی نہیں ہے. دنیا کا سب سے امیر انسان وہ ہے جس کے لیے سب سے آسانی سے یہ جملہ کہنا ممکن ہے کہ جو کچھ میرے پاس ہے وہ میرے لیے کافی ہے, اور دنیا کا سب سے غریب انسان وہ ہے چاہے اس کے پاس $200 بلین ہوں, اگر وہ یہ نہیں کہہ پا رہا کہ جو کچھ میرے پاس ہے یہ میرے لیے کافی ہے, وہ غریب آدمی ہے. اور اگر ایک آدمی جس کے پاس ₹200 ہے اور وہ کہہ پا رہا ہے الحمدللہ جو کچھ میرے پاس ہے میرے لیے کافی ہے, تو وہ امیر آدمی ہے. تو یہ نیڈز اور وانٹس کا فرق سمجھنے کی ضرورت ہے. میں آپ کو بتاؤں ایک سوال میں عجیب سا کرتا ہوں, اس کا بھی جواب نہیں دیجیے گا, صرف سوچیے گا. آپ میں سے کتنے لوگوں کو لگتا ہے कि जितने कपड़े उनके घर में उनके हैं, मतलब आपके घर में आपके जितने कपड़े हैं जो आपने बनाए हैं या आपको मिले हैं या आपने खरीदे हैं या जो भी आपके पास जितने कपड़े हैं, अगर अब आपने कोई एक कपड़ा भी मजीद नहीं बनाया नहीं खरीदा, तो जिंदगी की लंबाई का एक तस्वीर हमारे जहनों में ईमान की कमजोरी की वजह से बैठा हुआ है। मतलब हर एक को लगता है कि 20-25 साल तो आराम से रहूंगा, कोई मसला ही नहीं है, मतलब 20 साल से पहले जाने वाला नहीं हूं, देख लेना मैं भी यही हूं तुम भी यही हो, देखते हैं। अजीब अजीब सी हरकतें हैं। कलमा पढ़ने के नतीजे में साइकी बदलनी चाहिए, कलमा पढ़ने के नतीजे में ये असल मुतालबा है कलमे का। हमारा मसला यह है कि हमारी साइकी वैसी हुई हुई है जैसी, मतलब कलमा ना पढ़ने वालों की, अल्लाह माफ करे हमें, चीजें ठीक होनी चाहिए। अब मेरा जो क्वेश्चन है वो ये है कि कितने लोगों को ये लगता है कि जितने कपड़े उनके पास हैं अगर उन्होंने मजीद ना बनाए तो मरने से पहले कपड़े खत्म हो जाएंगे, शौक पड़ जाएंगे, लिहाजा मुझे और बना लेने चाहिए, लिहाजा कल ही जाके और खरीदूं। बात समझ आ रही है मेरी? यानी मैं खत्म हो जाऊंगा कपड़े, मतलब मैं खत्म नहीं हूंगा, कपड़े खत्म हो जाएंगे तो लिहाजा कपड़ों की तो जरूरत मुझे है। जितना किसी इंसान को लिबास की जरूरत का एहसास है उतना किसी इंसान को इल्म की जरूरत का एहसास नहीं है, फहम की जरूरत का एहसास नहीं है, क्लैरिटी का, उसे जरूरत ही महसूस नहीं होती कि चीजों की क्लैरिटी मुझे हासिल हो। मेरे बच्चे ने अपने कजन की कोई चीज क्यों छीन ली, इसके क्या असबाब होंगे, क्यों उसके पास ऑलरेडी वो चीज मौजूद थी उसने छीन ली, क्यों छीनी, इसके पीछे क्या वजह होगी, ये हम इतनी अच्छा मेरा शौहर या मेरी बीवी है, मैं आज उससे लड़ क्यों पड़ा, मैंने क्यों ऐसा जुमला उसे कह दिया, मुझे नहीं कहना चाहिए था, उसके ऊपर सोचने का मौका नहीं है, चीजों की डेप्थ में जाने का मौका नहीं है। उसकी वजह यह है कि नीड्स और वांट्स का फर्क ना कर सकने के नतीजे में हम बहुत ही पस्त परवाज कर रहे हैं। यानी अशरफुल मखलूक हशरातुल अर्ज की सतह पे रेंग रहा है, अल्लाह इसकी तकलीफ हमें अता करे। यानी ये मामूली बात नहीं है, ये बहुत तकलीफ की बात है, इसकी तकलीफ इसकी चुभनी नहीं होती हमें, और इसका बहुत बड़ी वजह है नीड्स और वांट्स को फर्क ना कर सकने। हम फर्क नहीं करते नीड्स और वांट्स में, हम अपनी हर वांट को अपनी नीड समझ के, बल्कि हमारे पास अपनी वांट्स को अपनी नीड के तौर पर साबित करने वाली दलीलें और रीजंस हमेशा मौजूद होती। भाई इसको समझना होगा, इसको अलग करना होगा, सादगी करनी होगी। अगर ये देखिए एक प्रॉब्लम ये हो गया है कि लोगों के पास खरीदने का जो क्राइटेरिया है वो गलत हो गया, चीजें खरीदने का क्राइटेरिया ये है अफोर्डेबिलिटी, लोगों के जहन में ये चूंकि सिंस आई कैन अफोर्ड इट देयरफॉर आई मस्ट बाय इट, ये मोटो है, ये बिल्कुल गलत तरीका है। किसी चीज को खरीदने का उसूल ये होना चाहिए कि पहली बात ये चीज ठीक है, सबसे पहले ये चीज ठीक है, चीज ठीक है, दूसरी चीज उसकी वाकईतन जरूरत है, तीसरी चीज ये मेरी अफोर्डेबिलिटी के अंदर भी आती है। बल्कि मतलब ये हमारा तो उसूल ही है कि मैं अफोर्ड कर सकता हूं तो ये खरीद लेता हूं। माल के हवाले से एक बात और समझ ले, देखिए अल्लाह हमें इस काबिल बनाए, और ये भी इल्म के नतीजे में होता है कि हमारे माल का बड़ा मसरफ हमारी जात से बाहर है, हमारे माल का बड़ा मसरफ इन्फाक हो, हमारे माल का एक कलील मसरफ कलील जो है वो अपनी जरूरियात का अहाता हो, लेकिन ये इल्म नाफे के नतीजे में होगा। नहीं तो हम यानी वो इंसान तभी कोई बड़ा काम कर सकता है, तभी कोई वो बड़ी चीज कर सकता है, तभी वो मुतमईन रह सकता है, खुश होगा वो। तो ये एक प्रॉब्लम है नीड्स और वांट्स, इसको ठीक करने की जरूरत। तीसरी बात घर और मकान का फर्क हमें समझना होगा। मैं अपनी जिंदगी में बहुत से लोगों से मिला हूं, बहुत से लोग मैं आम ये जुमला सुनता हूं, किसी साहब से बात हुई उन्होंने कहा सर आजकल मैं बहुत बिजी हूं, मैंने कहा अच्छा क्या हुआ, सर मेरा घर बन रहा है ना, मैंने कहा अच्छा कहाँ बन रहा है, सर फेज 8 में बन रहा है, अच्छा घर बन रहा है, तो मैं कहता हूँ नहीं आपका मकान बन रहा है, घर तो मकान बनाने की वजह से मुश्किल में आया हुआ है, घर कुछ और चीज है, मकान कुछ और चीज है। ये ईंटों से और सीमेंट की बोरियों से घर थोड़ी बनता है भाई, ये सरिया से थोड़ी बनता है घर। सरिया और ईंटे और ब्लॉक थोड़ी चाहिए होते हैं, टाइल थोड़ी चाहिए होते हैं उसके लिए, उसके मकान के लिए चाहिए होते हैं। मकान बना रहे हैं आप, मकान को घर समझ के जिंदगी गुजार रहे हैं। मेरे पास बहुत से लोग आए, उन्होंने कहा सर बस एक ख्वाहिश है, मेरे वालदेन का भी अपना घर नहीं था, हमारा भी अपना घर नहीं है, तो बस मैं कहती हूं इनसे कि अपना घर ले लें, हमारा भी अपना घर हो जाए। ये ना समझी की बात है, घर आपका है अल्हम्दुलिल्लाह, आप मकान की बात कर रहे हैं, मकान की बात कर रहे हैं आप, ये बिल्कुल कुछ और चीज है। मकान बिल्कुल कुछ और चीज है, घर बिल्कुल कुछ और चीज है। हम मकान को घर समझ के मेहनत कर रहे हैं, मकान बनाने के लिए कुछ और चाहिए होता है। मकान बनाने के लिए, कराची में मकान बनाने के लिए आपको 2-3 करोड़ रुपए, 4 करोड़, 10 करोड़, 5 करोड़ चाहिए, वो ठीक है, मकान बनाना करोड़ों रुपए चाहिए, घर बनाने के लिए कुछ और चाहिए। घर किसे कहते हैं? घर बनता है रिश्तों की खूबसूरती से, एतमाद कर सकने से, एतमाद ले सकने से घर बनता है। तो अपना मकान हो सकता है हमारे शहर में 30% लोगों का अपना मकान हो, 70% लोग किराए के मकान में रहते हो, ये भी मुमकिन है कि जिसका अपना मकान हो वो घर से महरूम हो, जिसका किराए का मकान हो वो घर को एंजॉय कर रहा हो, बिल्कुल मुमकिन है। घर कुछ और चीज है, एतमाद ले सकने, एतमाद दे सकने, खुश रह सकने, खुश रख सकने, अपने रिश्तों और अपने ताल्लुक को खूबसूरत बना लेने, इससे घर वजूद में आता है। रिश्तों की पाकीजगी से और रिश्तों की खूबसूरती से घर वजूद में आता है। ये किसी झुग्गी में भी हो सकता है, ये किसी फुटपाथ पे भी हो सकता है, ये किसी भी जगह पे हो सकता है, लेकिन मकान तो एक वीराना होता है, उसको जिंदगी घर देता है। हमारा एक बड़ा प्रॉब्लम ये है कि हम मकान को घर समझ के हमें लगता है कि अच्छा मैं घर बनाना है, तो पूरी जद्दोजहद घर बनाने की है, तो घर बनाने के लिए तो ये करना है। तो वो बहुत सारी फैमिलीज ऐसी हैं जिन्होंने, जिनके दिल में एक मुकद्दस ख्वाहिश पैदा हुई कि हमारा अपना घर होना चाहिए, असल में वो अपने मकान की ख्वाहिश कर रहे हैं। तो अब फिर क्या कर रहे हैं, वो दोनों जॉब कर रहे हैं, दोनों के पास एक दूसरे के लिए टाइम नहीं है, दोनों बहुत ज्यादा इसकी परेशानी में हैं, हर वक्त जब भी मिलते हैं वो मकान के बारे में बात करते हैं, लेकिन ये समझते हैं कि वो घर के बारे में बात कर रहे हैं, वो मकान के मसले हल कर रहे हैं, मकान में प्लंबिंग का कोई इशू आ गया, मकान की टाइलें कैसे लगे, मकान का रंग कौन सा हो, मकान में फर्नीचर कौन सा हो, मकान की खिड़कियां कैसी हो, और जब भी वो मकान के बारे में बात कर रहे हैं उन्हें लग रहा है कि घर के बारे में बात कर रहे हैं, असल में वो मकान के बारे में बात कर रहे हैं, उनका मकान बन रहा है, घर तो कमजोर हो रहा है। मकान कुछ और चीज है, घर कुछ और चीज है। इसको एक और बात से समझिए, स्टैंडर्ड ऑफ लिविंग और क्वालिटी ऑफ लाइफ ये एक चीज नहीं है। स्टैंडर्ड ऑफ लिविंग कहते हैं अपनी जिंदगी को आरामदेह बना सकना, अपनी जिंदगी में लग्जरीज को ऐड कर लेना, तायुशात लग्जरीज, कंफर्ट लेवल बढ़ा लेना, ये सब स्टैंडर्ड ऑफ लिविंग के साथ जुड़ा हुआ है। अपनी जिंदगी में मतलब जितनी आपने लेटेस्ट मॉडर्न चीजें अपनी जिंदगी में ले आए हैं, फर्नीचर है, गाड़ी है, घर, ये सब स्टैंडर्ड ऑफ लिविंग है। क्वालिटी ऑफ लाइफ किसे कहते हैं? क्वालिटी ऑफ लाइफ ये है कि आप जब अपने घर में बैठते हैं ना और एक पानी का सादा गिलास पीते हैं अपने घर वालों के साथ, तो प्यास तो बुझती ही है, थकन भी उतरती है, दिल को खुशी महसूस होती है। अभी खाना खाया तो नहीं है, लेकिन खाना खाने से जो सुरूर आता था उससे ज्यादा बड़ा सुरूर आपको वैसे ही आ रहा है, वो जो यानी एक दूसरे की आंखों की ठंडक बन गए हैं, यानी किसी के साथ गुजारे हुए लम्हात की जो क्वालिटी है, जो एक्सपीरियंस ऑफ इंटरेक्शन है ना, वो बहुत अच्छा है, अच्छा लगता है एक दूसरे के साथ बैठना, ये बहुत बड़ी बात है। तो स्टैंडर्ड ऑफ लिविंग, एक प्रॉब्लम ये हुआ है कि हमारे पढ़े लिखे लोगों को स्टैंडर्ड ऑफ लिविंग में मुसलसल इजाफा, स्टैंडर्ड ऑफ लिविंग को बेहतर बनाना, ये उन्होंने अपना एक मुकद्दस मकसद बना लिया है, इसको अपना मकसद नहीं बनाए। बल्कि एक बात और बताऊं, जितना कंफर्ट ऐड होगा, मीनिंगफुलनेस कॉम्प्रोमाइज होगी। मानवियत जिंदगी की एक चीज है, जिंदगी की मानवियत एक चीज है, आरामदेह जिंदगी, आरामदेह जिंदगी और बामानी जिंदगी एक चीज नहीं होती। जिंदगी को बामानी बनाए रखना, जिंदगी को बामानी बनाना, ये असल जिम्मेदारी है। जिंदगी को आरामदेह बनाना ये असल जिम्मेदारी नहीं है। बहुत से लोगों को मैं देखता हूं, उनकी जिंदगी का बहुत बड़ा प्रॉब्लम ये है, मतलब उनका एक मसला ये है कि उनके लाउंज में हद से ज्यादा कंफर्टेबल काउच रखा हुआ है जिसमें वो धसे रहते हैं। मैं आपको बताऊं, तालिबान के मुजाहिद को भी अगर उस काउच में बिठा देना तो वो उठेगा नहीं। और ये तो बेचारा कॉर्पोरेट का गुलाम है, ये तो वैसे ही मतलब इसमें बैठ जाएगा तो इसकी तो कुछ नहीं हो सकता। ये मैं आपको बता रहा हूं, ऐसा काउच, इतना हद से ज्यादा कंफर्टेबल सोफा रखा हुआ है। क्यों रखा हुआ है? आपकी जरूरत है क्या? आपकी जरूरत है कि आप कहीं बैठ सकें, लेकिन इस गद्दे की दलदल में धस जाए, मतलब बैठना आपकी जरूरत है, धसना जरूरत नहीं है। आपने बैठने की जरूरत को धसने की ख्वाहिश पर कुर्बान कर दिया। बात समझ आ रही है? यह है ख्वाहिश और जरूरत का फर्क। क्वालिटी ऑफ लाइफ की फिक्र करें, घर और मकान में फर्क करें, स्टैंडर्ड ऑफ लिविंग के पीछे नहीं भागें, क्वालिटी ऑफ लाइफ के पीछे भागें, मजा आएगा। मैं आपको बताऊं, बहुत से लोगों को पीना कोलाडा पीने में वो मजा नहीं आता जो मुझे घड़े के पानी पीने में आ जाता है। घड़े का पानी तो पता नहीं कहां से बात आ गई, लेकिन आप में से कोई घड़े का पानी पीता है वैसे? बाय द वे, बहुत अच्छा करते, बहुत अच्छा करते। अब लेकिन अब हम तरक्की याफ्ता हैं तो हम फ्रिज का पानी पिएंगे, घड़े का क्यों पिएंगे? बेवकूफ है क्या? आउटडेटेड। तो ये इंसान तरक्की कर रहा है, तरक्की का मतलब है फ्रिज, घड़ा तोड़ दो फ्रिज खरीद लो, ये तरक्की है। हमने घड़े तोड़ दिए हैं, फ्रिज खरीद लिए हैं, तरक्की है ना? हम तरक्की, समझदार लोग हैं, अकलमंद बहुत। तीसरा पॉइंट, यानी मैंने अब तक दो बातें की हैं, मटीरियलिस्टिक और नॉन मटीरियलिस्टिक नीड्स, दूसरी मैंने नीड्स एंड वांट्स, तीसरी तीन बातें की हैं, घर और मकान का फर्क, ठीक है। चौथी बात, रिश्ते और ताल्लुक का फर्क, यानी रिलेशन और रिलेशनशिप में फर्क है। उस दिन 500 आदमियों की तकरीब में जब आपने कबूल है कहा था, बल्कि कहा नहीं था, बस सर हिलाया था, तो रिश्ते में जुड़े थे, ताल्लुक नहीं बना था। वो काजी जो आया था और ये सब लोग जो गवाह वगैरह सब जमा हुए थे और बिरयानी और कोरमा खा के गए थे, ये बस रिश्तों की खुशी में आए थे। ताल्लुक बनाना आपको बाद में एक जिम्मेदारी थी आपकी। रिश्ते में आ जाना और ताल्लुक पैदा होना ये बिल्कुल अलग चीज है। रिश्ते में वो आदमी मेरा बाप है जिससे पिछले 6 महीने से कोई बात नहीं की, रिश्ते में वो औरत माँ है जिससे कोई बात ही नहीं होती, रिश्ते में वो बीवी है, रिश्ते में है ना बीवी, ताल्लुक का है। यानी मैं बड़ी तकलीफ के साथ ये बात अर्ज कर रहा हूँ, तकलीफ मुशाहिदे की बुनियाद पर है, तजर्बा अल्हम्दुलिल्लाह बहुत अच्छा है, तजर्बे की बुनियाद पर कोई तकलीफ नहीं है अल्हम्दुलिल्लाह। मैं माशरे के बहुत से लोग शरीक हयात को शरीक कमरे की सतह पर गिरा के जिंदगी गुजार रहे हैं। वो शरीक हयात थोड़ी है, वो शरीक कमरा है, ये शरीक मकान है, उसके साथ रह रहे हैं। शरीक कमरा पर शरीक हयात का गुमान गुजरा है। इफ्तिखार आरिफ का बड़ा खूबसूरत शेर मुझे याद आ गया, एक आदमी है इफ्तिखार बना है ना, इफ्तिखार आरिफ भी, मतलब यानी अल्लाह करे कि हमें इतनी समझ आ जाए कि हम उर्दू उस हौसले के साथ बोल सकें जैसे अंग्रेजी बोल रहे हैं, मतलब उस खुशी और एतमाद के साथ बोलें जैसे एज इफ आई एम स्पीकिंग इंग्लिश, सुभान अल्लाह। इफ्तिखार आरिफ का बहुत खूबसूरत शेर, मेरे खुदा मुझे इतना तो मोतबर कर दे, मेरे खुदा मुझे इतना तो मोतबर कर दे, मैं जिस मकान में रहता हूं उसको घर कर दे। ये बात सही है कि इसके लिए खुदा से दुआ भी मांगनी पड़ेगी, लेकिन अपने हिस्से की मेहनत भी करनी पड़ेगी। तो जो चौथी बात मैं ये अर्ज कर रहा था कि रिश्ता और ताल्लुक का फर्क समझना होगा, रिलेशन और रिलेशनशिप आर नॉट द सेम थिंग्स। आपको पता लगा आपके यहाँ बेटा हुआ है, वो आपके रिश्ते में बेटा है, ताल्लुक कैसे बनेगा वो एक अलग बात है, रिश्ते में बेटा है वो एक अलग बात है। कबूल है कर लिया तो वो रिश्ते में बीवी हो गई, ताल्लुक कैसे बनेगा ये एक अलग बात है। ताल्लुक क्या होता है? ताल्लुक को अब जरा डिफाइन करते हैं कि ताल्लुक के कम से कम तीन दर्जे हैं और बतदरीज आप पहले से दूसरे, दूसरे से तीसरे पे जाते हैं। पहला दर्जा ताल्लुक का ये है, जिस इंसान के साथ ताल्लुक पैदा हुआ है उसके साथ आपका इंटरेक्शन या आपकी मुलाकात इंजॉयबल है। यू फील गुड व्हेन यू मीट दैट पर्सन, अच्छा लगता है। दूसरी बात, इसके साथ मिलने, इसके साथ जुड़ने, इसका कुर्ब पाने की ख्वाहिश आपके अंदर मौजूद है। तीसरी बात, इससे अपनी जिंदगी शेयर करने की ख्वाहिश आपके अंदर मौजूद है, आप शेयर करते हैं, मतलब हाइड करना नहीं चाहते। आप ये नहीं चाहते कि मेरी जिंदगी की कुछ हिडन फाइल्स, मतलब अच्छा मैं ये नहीं कह रहा कि आप अपनी जिंदगी के सियाह करतूत अपने शरीक हयात को खोल खोल के बताएं, मैं बिल्कुल नहीं कह रहा। आपकी जिंदगी के वो मामलात जिस पे, आपकी जिंदगी का वो मामला जिस पर खुदा ने पर्दा डाल रखा है, उस पर्दे को खींचना आपके लिए जायज नहीं है, उस पर्दे को चाक करना आपके लिए जायज नहीं है। लेकिन आपकी जिंदगी का वो मामला जिसको दुनिया जानती है, उसको अपने शरीक हयात हयात से छुपाना आपके लिए जायज नहीं है। उसूल समझ में आया? तो आप शेयरिंग करना चाहते हैं, आप कहीं गए थे, आप आते हैं, आप कहते हैं मैं शेयर करूं, आपके दरमियान शेयरिंग की ख्वाहिश है, आप मिलके बैठते हैं, आपके एक एंजॉयबल टाइम है। ये ताल्लुक का पहला लेवल है। ताल्लुक का दूसरा लेवल है, उसका फीडबैक अच्छा लगता है, उससे अपने लिए इस्लाह लेना चाहते हैं, उसके लिए कुर्बानी देना चाहते हैं, कुर्बानी जो दे चुके हैं उसको जताना नहीं चाहते, उसको सोचना नहीं चाहते। ताल्लुक का तीसरा दर्जा, उसकी तवक्कुआत मेरे लिए मानी रखती हैं, अहमियत रखती हैं, मैं उसकी तवक्कुआत को अहम जानता हूं। यानी मेरी सिर्फ नॉलेज में आ जाए कि मेरी शरीक हयात या मेरा शरीक हयात, उसको मुझसे ये एक्सपेक्टेशन है, तो ये जान लेना मेरे लिए बहुत अहम है। मैं उसकी एक्सपेक्टेशंस को एक्सप्लोर करना चाहता हूँ, जानना चाहता हूँ, समझना चाहता हूँ, और फिर उसको जिस हद तक पूरा कर सकता हूँ वो करना चाहता हूँ। गहरे ताल्लुक बहुत बड़ी चीज है। यानी गहरा ताल्लुक एक तालीमी कदर व कीमत रखता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि इंसान अपने दोस्त के दीन पर होता है, इससे अंदाजा होता है कि गहरा ताल्लुक तालीमी कदर व कीमत रखता है ना। दोस्त के दीन पर है क्या मतलब? गहरा ताल्लुक के नतीजे में तुम्हारा दीन उस पर मुंतकिल हो रहा है, तालीमी कदर व कीमत हुई ना इसकी। तो ताल्लुक बनाने की कोशिश करें, ताल्लुक को खूबसूरत करने की कोशिश करें। रिश्ते में आ जाना और ताल्लुक बन जाना दो बिल्कुल अलग चीजें हैं। इसकी और बहुत तफसीलात है, मतलब ये मौजूआत ताल्लुक मेरा मुस्तकिल मौजू है, मानवी यानी मानवियत मेरा मुस्तकिल मौजू है, मतलब जिंदगी बामानी कैसे होती है ये मुस्तकिल सवाल भी है, मुस्तकिल मेरी अपनी यानी एज अ बतौर तालिब इल्म मेरी जस्तजू का भी एक मुस्तकिल कह लीजिए हवाला है। और मैं ये तो इसके ऊपर बहुत सारी वीडियोस और टॉक्स मौजूद हैं, आप इंशाल्लाह देख सकते हैं। हस्बैंड वाइफ रिलेशनशिप के ऊपर भी कई प्रोग्राम्स मौजूद हैं, उसमें आपको इंशाल्लाह चीजें मिलेंगी, लेकिन आज जो मैं चीजें कुछ अर्ज कर रहा हूँ वो शायद उसके अंदर उस तरह से ना आई हूँ। तो तीस, ये कितनी बातें हो गई? मेरा ख्याल है चार बातें हो गई, रिश्ते और ताल्लुक का फर्क। पांचवी बात, मजे और खुशी का फर्क समझें। मजा कुछ और चीज है, खुशी कुछ और चीज है। प्लेजर और हैप्पीनेस में फर्क किए बगैर आप खुशी का सच्चा तजर्बा कर ही नहीं सकते। बहुत से लोग मजे का तजर्बा करके इस खुशफहमी में हैं कि शायद उन्हें खुशी का तजर्बा हुआ है। मजा क्या होता है? मजा हिस्सी होता है, पहली बात, सेंसरी होता है, ठीक है। मजा जो है वो लेने और समेटने में मिलता है, خوشی جو ہے وہ غیر حسی ہوتی ہے اور خوشی دینے میں ملتی ہے لینے میں نہیں ملتی. بڑی عجیب سی بات ہے. تو بعض اوقات کیا ہوتا ہے, یعنی آئس کریم کھانے میں مزہ آتا ہے. دیکھیے خوشگواری کا احساس اور خوشی ایک چیز نہیں ہے. اے سی میں بیٹھنا خوشگواری کا احساس ضرور ہے, خوشی نہیں ہے. آئس کریم کھانا یہ وہ کہتے ہیں نا پلیزر آف ٹیسٹ بڈز, ٹھیک ہے, خوشی نہیں ہے. تو اگر کبھی آپ سفر میں ہو نا اور لمبا سفر ہے اور اس سفر میں آپ اور آپ کا کوئی دوست آپ کے ساتھ موجود ہے اور اتفاق سے آپ کے پاس ایک روٹی اور اس کے ساتھ کچھ کھانا ہے اور سفر لمبا ہے اور آپ یہ پریٹینڈ کرتے ہیں کہ جیسے آپ کو کوئی خاص بھوک نہیں لگی اور آپ دوست کو زیادہ کھلا دیتے ہیں خود تھوڑا کھاتے ہیں تو آپ کو خوشی ملتی ہے. لیکن جب کسی بہانے سے دوست کو ادھر ادھر بھیج دیتے ہیں اور خود ہی اکیلے کھا لیتے ہیں تو آپ کو صرف مزہ آتا ہے. وہ جو کہانیاں ہوتی ہیں نا ان کی ایک تعلیمی اہمیت ہوتی ہے, لطیفے کی بھی ایک تعلیمی اہمیت ہوتی ہے. یعنی تعلیمی اہمیت سے مراد یہ ہے کہ وہ یا تو مثبت یا منفی اثر سامع کے شعور پر یا قاری کے شعور پر پیدا کرتا ہے, کہانی بھی اور لطیفہ بھی. تو بعض جب قوم تنزلی کا شکار ہوتی ہے نا تو اس کے انتخاب لطائف بھی بہت گر جاتا ہے. تو میں ایک لطیفہ شیئر کرتا ہوں اور میں آپ کو بتاؤں کسی معاشرے کے لیے یعنی وہ کس چیز پہ ہنستا ہے یہ اس بات کی دلیل ہے کہ وہ کون سی قدر کو لاشعوری طور پر اپریشیٹ کر رہا ہے. تو میں نے یہ اگر مشکل لگ رہی بات تو کوئی بات نہیں, ہم آگے اچھی آسان بات بھی کر لیں گے انشاءاللہ. لیکن یہ بات میں صرف سمجھانے کے لیے ایک لطیفہ میرے ذہن میں آیا اور وہ صرف میں ایک استاد نے بچے سے پوچھا کہ اب وہ میتھس کا کوئی ٹیچر ہے جیسے وہ کوئی مثال دیتے ہیں نا کہ وہ گیو اینڈ ٹیک کی, تو اس نے کہا بھائی تمہارے پاس دو سیب ہیں. اچھا اس لطیفے پہ ہنسنا نہیں ہے کیونکہ ہنسیں گے تو پھر وہ جو میری تھیوری ہے وہ پروو ہو جائے گی. تو استاد نے بچے سے کہا تمہارے پاس دو سیب ہیں اور تمہیں بھوک لگی ہے اور تمہارا دوست بھی تم سے ملنے آ جاتا ہے تو تم کیا کرو گے؟ تو بچے نے سوچا اور کہا کہ میں اس کے جانے کا انتظار کروں گا. سمجھ آ رہی بات؟ جب یہ لطیفہ کسی بچوں کے رسالے میں شائع ہوتا ہے نا تو یہ معاشرے کو یہ سکھاتا ہے کہ یہ واقعتاً ہنسنے کی بات ہے اور ہنسنے کی صحیح بات ہے. میں آپ کو بتاؤں یہ ہنسنے کی بات ہی نہیں ہے, یہ افسوس کی بات ہے. بات سمجھ آ رہی ہے؟ لیکن اس لطیفے میں مزہ چھپا ہوا ہے. یہ ہنسی کس بات پہ آتی ہے؟ مزے پہ آتی ہے, مزہ ہے نا. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک موقع پہ ایسی بات کہی کہ اگر تم, یعنی مفہوم میں آپ سے عرض کر رہا ہوں کہ اگر تمہیں حقیقت کا اندازہ ہو جائے نا تم ہنسو کم اور وہ زیادہ. اس مفہوم کی بات ہے. وہ ہمیں خوشی سے روکنے تھوڑی آئے تھے. خوشی اور لافٹر آر ناٹ دا سینونیمز. یہ بات واضح ہو رہی ہے میں کیا کہہ رہا ہوں؟ یہ جو میں لطیفے کی بات کر رہا ہوں نا, ہوا کیا ہے ہمارے یہاں کہ علم کی کمی کی وجہ سے ہم بہت سی چیزوں کے متوالے ہوئے ہیں اور ہر اس چیز جس کے ہم متوالے ہوئے ہیں اس میں خوشی نہیں مل رہی, اس میں ایک وقتی ایکسپیرینس ہے. تو مزہ جو ہے نا اس کو ریکال کرنے سے یاسیت پیدا ہوتی ہے. خوشی کے تجربے کو ریکال کرنے سے خوشی ہی ملتی ہے, شکر پیدا ہوتا ہے. خوشی بالکل الگ چیز ہے. تو خوشی اور مزے کا فرق کرنا ہمیں سیکھنا ہوگا کہ خوشی کیا ہے. اچھا خوشی ہے کس چیز میں؟ اب ذرا ہم یہ دیکھتے ہیں کہ خوشی کیا ہے. یعنی تو دو چیزیں ہیں جو خوشی کی ٹانگیں ہیں, ان کو آپ کہیں خوشی دو ٹانگوں پہ کھڑی ہے. اس کی ایک ٹانگ ہے جذبہ شکر. کسی بھی سچویشن میں ذہن کے بڑے حصے کو اس پر مرکوز رکھ سکنا کہ میرے پاس کیا ہے اور میرے لیے کیا اچھا ہوا ہے اور مجھے کیا کچھ ملا ہے, ذہن کو اس پہ مرکوز رکھ سکنا، دل کو اس پر شاد رکھ سکنا، اس کو کہتے ہیں شکر. یعنی کسی بھی سچویشن میں، کسی یعنی وہ ذہن کمزور ہے جو ابتلا کے اندر تشکر کی قائل کر سکنے والی وجوہات پیدا نہیں کر پا رہا. یہ بات میری واضح، تھوڑا سا میں اس کو واضح کر دیتا ہوں. یعنی راستے میں اللہ نہ کرے، اللہ نہ کرے کوئی حادثہ ہو گیا، گاڑی خراب ہو گئی، کوئی اور مسئلہ ہو گیا، ہم کہیں پھنس گئے، پیسے چھن گئے. پیسے چھننے کا تو بڑا دلچسپ ہے نا، مطلب آپ سفر میں جا رہے ہیں اور آپ کی جیب کٹ گئی، اور آپ سفر میں کتنا تھوڑے سے ہی پیسے، مطلب بہت آپ پورا سب کچھ تو لے کے چلتے نہیں ہیں، بینک بھی ادھر ہی ہوتا ہے، آپ سفر میں دوسرے ملک میں، اور آپ کے والیٹ میں سے $2,000 ٹھک کر کے نکل گئے. تو اس میں شکر کرنے کی کیا بات ہے؟ شکر کرنے کی بات ہے اس میں، مطلب اگر آپ کو اختیار دیا جاتا نا کہ $2,000 اس جگہ پہ صدقہ کرو، تو مطلب ہم سب جتنے بھی مذہبی ہوں آسانی سے اس پہ تیار نہیں ہوتے، ہم کہتے نہیں بھائی ایک منٹ. تو اگر خدا نے اپنی قدرت سے یہ اہتمام خود ہی کر دیا ہے، اللہ کا مجھ سے ایسا تعلق ہے کہ اللہ نے میری مرضی کو پوچھا بھی نہیں اور صدقہ میری جیب سے کروا دیا، تو میں اس پر شکر ادا کروں نا. دوسری بات، یہ وہ پیسے ہیں جس کی مجھے ضرورت نہیں تھی، اگر ضرورت ہوتی تو خدا اس کو کیوں جانے دیتا؟ کیا خیال ہے؟ اگر $2,000 آپ کی جیب سے نکل گئے، پرس سے نکل گئے، تو اس کا مطلب، یا پھر اس کا ایک مطلب یہ ہے کہ اب آپ کی ضرورتیں، آپ کا خیال تھا کہ $2,000 کے تھرو پوری ہوں گی، یہ تو اللہ ہی جانتا ہے کہ آپ کی ضرورت $2,000 کے بغیر بھی پوری کرنے پہ وہ قادر ہے، تو وہ کر دے گا. تو تین باتیں ہو گئیں، میں تو اس سے اپنے تعلق کو ایسا محسوس نہیں کر رہا تھا، لیکن اس کا مجھ سے ایسا تعلق تھا جس کا مجھے اب احساس ہوا کہ مجھ سے پوچھے بغیر ہی اس نے میری جیب سے صدقہ کر دیا. اور اگر میں اس پہ صرف روؤں نہیں، صرف روؤں نہیں اور پریشان نہ کروں اور افسوس نہ کروں، تو میرے لیے بہت بڑا اجر اس نے لکھا ہوا ہے، وہ بس مجھے دیکھ رہا ہے کہ واٹ آئی ڈو. اور پھر مجھے پتا لگا کہ اچھا یہ میری ضرورت نہیں تھی، یا پھر مجھے پتا لگا کہ میں یہ سمجھ رہا تھا کہ اس کے ذریعے میری ضرورت پوری ہوگی، تو اس نے میری ضرورت کو کسی اور طرح سے پوری کرنے کا کوئی طریقہ رکھا ہوا ہوگا. مسئلہ سارا یہ ہے کہ کلمہ پڑھ لینے کے بعد بھی نا ہماری سائیکک کنڈیشن ویسی نہیں ہوئی جیسے کلمہ پڑھنے والوں کی ہونی چاہیے اصولی طور پر. یعنی ایسا لگتا ہے کہ کلمہ پڑھنے کی لیاقت جو ہے نا، وہ صرف حلق اور زبان کے ساتھ، مطلب مسلمان ہونے کے لیے صرف زبان سے ایک جملہ بولنا ہے جو حلق سے پیدا ہونا ہے، اور خدا ہمارے پورے وجود میں سے حلق اور زبان کے اس استعمال سے کلمے کو پروڈیوس کروانا چاہتا ہے، اینڈ نتھنگ ایلس. میرا ذہن، میری سائیکی، میرا شعور، میرا علم، میرا دل، ان سب کو تو کچھ مطلب، کبھی کبھی مجھے لگتا ہے کہ دنیا میں سب سے سکسیسفلی جو چیز کوارنٹائن ہوئی ہے نا، اس کا نام ہے کلمہ. اللہ مجھے معاف کرے. تو یہ جو بات ہے نا شکر، خوشی دو ٹانگوں پہ کھڑی ہے، اس کی ایک ٹانگ ہے شکر، اس کی دوسری ٹانگ، اچھا شکر کیا ہے کہ کسی بھی سچویشن میں چاہے وہ بظاہر جتنی بھی خراب لگے، اس سچویشن میں میرا شعور، میرے شعور کا بڑا حصہ اس پہ متوجہ رہے کہ مجھے کیا ملا ہوا ہے، میرے ساتھ کیا اچھا ہوا ہے، اور دل اس چیز سے شاد ہو. تو شکر کی جو دوسری ٹانگ ہے نا، وہ دل کے ساتھ ہے، اور وہ ہے اطمینان، راضی ہو جانا، مطمئن ہونا. یعنی دل کو اس بات پر آمادہ رکھنا کہ وہ بے چین نہیں ہو، پریشان نہ ہو. تو اس کا علاج کیا ہے؟ اس کا علاج ہے، یعنی اس کا انڈیکیٹر بہت ہی پریکٹیکل، اگر کوئی کہے کہ میرا میں اس اسٹیٹ میں ہوں تو اس کو کیسے چیک کریں، وہ میں عرض کر دیتا ہوں. شکایت کا پیدا ہونا دشوار ہو جائے، اور اگر خدا نخواستہ پیدا ہو گئی ہے تو زبان پہ آنا ناممکن ہو جائے. یہ ہے اطمینان, یہ ہے راضی ہونا, اسے کہتے ہیں راضی برضا. تو خوشی دو ٹانگوں پہ کھڑی ہے, ایک ٹانگ ہے شکر, دوسری ٹانگ ہے اطمینان. اطمینان کا مطلب یہ ہے کہ شکایت میری, یعنی دل کو اس بات پہ آمادہ کر لیا. دل میں شکایت پیدا ہی نہیں ہوتی, شکایت ہوتی نہیں. اور اگر کچھ ہو بھی جائے, یعنی سوال تو پیدا ہو سکتا ہے, شکایت پیدا نہیں ہو سکتی. اور اگر شکایت پیدا ہو جائے تو زبان پہ نہیں آنے دیتے. جیسے ایک لفظ ہمارے بزرگوں نے اپنی لٹریچر میں بڑا خوبصورت لفظ, ہر سے شکایت. ہر سے شکایت مسئلہ ہوتا ہے. دل میں ایک بات پیدا ہو رہی ہے, اس کو آپ نے سمجھا دیا, ٹھیک ہے اس کو ایسے نہیں دیکھتے. اگر کسی کے لیے یہ کام مشکل ہے نا, وہ خوش نہیں رہ سکے گا. مزے تو لے گا, پینا کولاڈا بھی پیے گا, پیزا بھی کھائے گا, اور وہ چیز کی الگ سے ٹاپنگ بھی کروا لے گا, اور بھی جو جو کر سکتا ہے کر لے گا. واپسی پہ آئی فون کا لیٹسٹ اٹھا کے لے آئے گا. کون سا آ گیا, دسواں گیارہواں تیرواں, اچھا میں بہت پیچھے ہوں. وہ سب اپنے گلے میں لٹکا لے گا, ساری ایسی چیزیں خوش ہونے کی کوشش میں. تو خوش ہونے کی جد, اگر خوشی اور مزے کا فرق مجھے واضح نہیں ہے, تو خوش ہونے کی جد و جہد مجھے ہلکان کرے گی, خوش نہیں کرے گی. تو یہ تھی کون سی بات, پانچویں بات. چھٹی بات ہے حوث اور محبت کا فرق سمجھنا ہے. لو اور لسٹ آر ناٹ دا سیم تھنگس. بہت سے لوگوں کا دعوی محبت دلیل حوث ہے, محبت نہیں ہے. محبت کیا ہے اور حوث کیا ہے, لسٹ اور لو میں فرق ہے. اس رشتے کو جو رفت عطا ہوتی ہے, اس رشتے کو جو پاکیزگی اور بلندی عطا ہوتی ہے, اور جو خوبصورتی عطا ہوتی ہے, اور جو گہرائی عطا ہوتی ہے, وہ محبت اور ذوق محبت کے ساتھ جڑی ہوئی ہے. اس میں, اس کے اندر سب سے بڑی چیز کیا ہے, مطلب کیسے پتہ لگے گا کہ مجھے کسی سے محبت ہے. مطلب ٹھیک ہے دنیا میں 40-50 لوگوں کو کہہ چکے ہیں کہ مجھے تم سے محبت ہے, لیکن اصل میں کس سے محبت ہے یہ کیسے پتہ چلے گا, کیونکہ اتنے لوگوں کو کہہ چکے ہیں اور سب کو یہ جتاتے رہتے ہیں کہ آپ سے مجھے سب سے زیادہ ہے, لیکن اب خود بھی بھول گئے ہیں کہ کس سے اصل میں مجھے سب سے زیادہ محبت ہے, یہ کیسے پتہ لگے گا مجھے, مطلب کیا مجھے واقعی محبت ہے. اس کے کچھ اس کا کرائیٹیریا ہے. کرائیٹیریا یہ ہے, وہ انسان جس کی ضرورت کو اپنی ضرورت پر مقدم رکھتا ہوں میں, اس سے مجھے محبت ہے. محبت کا پہلا کہہ لیجیے انڈیکیٹر, اس کی ضرورت کو اپنی ضرورت پہ مقدم رکھتا ہوں. محبت کا دوسرا انڈیکیٹر, جس کی یاد یا جس کی فکر دل سے نکلنے نہیں پاتی, اس سے مجھے محبت ہے. محبت کا دوسرا انڈیکیٹر, بلکہ دوسرے کو پہلا کر لیں, اصل میں دوسرا جو ہے وہ اصل میں پہلا ہے. یعنی پہلا یہ ہے کہ جس کی یاد اور جس کی فکر دل سے نہیں نکل پاتی, اس سے مجھے محبت ہے. دوسری بات یہ کہ جس کی ضرورت اپنی ضرورت سے, یعنی میں اس کی نیڈ کو اپنی نیڈ پہ پریفر کرتا ہوں, فوقیت دیتا ہوں. اس سے بھی اوپر کا درجہ, اس کی خواہش کو اپنی ضرورت پر فوقیت دیتا ہوں. پہلا مرحلہ تھا اس کی ضرورت کو اپنی ضرورت پہ فوقیت دیتا ہوں. اس وقت مسئلہ یہ ہے کہ اپنی خواہش کو اس کی ضرورت پہ فوقیت دے رہا ہوں جس سے دعوی محبت کر رہا ہوں. بات سمجھ آ رہی ہے, فرق ہے نا یہ. یعنی میری خواہش ہے کہ مجھے پانی ملے, اس کی خواہش ہے کہ چلیں باہر ایک ٹہل کے آتے ہیں, تو پانی بعد میں پیوں ٹہلا کے پہلے لاؤں, یا جو بھی کوئی ایسی چیز. تو لیکن اب زندگی ایسی ہو گئی ہے نا کہ یہ باہر ٹہل کے آنے کو اپنی ضرورت, جو غیر مادی ضرورت ہے. جوتے خریدنے کا شوق ٹہلنے سے زیادہ ہوا ہے, جس کے لیے جوتے استعمال ہونے تھے. مطلب تم نے اتنے جوتے پہنے, تمہارے پاس اتنے جوتے ہیں, تم اتنے چلتے تو ہو نہیں. مطلب कितना चलोगे तो एक जूता किसके खत्म हो जाएगा, फिर दूसरा किसके खत्म हो जाएगा, फिर तीसरा किसके खत्म हो जाएगा, तो तुम सातवां जूता खरीद रहे हो, तो यहां से लंदन तक पैदल जाओगे क्या? मतलब रुख तो उसी तरफ है तुम्हारा, लेकिन जाओगे क्या? मतलब इस जूते में क्या बिल्कुल ही क्या होगा तुम्हारा? बात समझ आ रही है? आप सोचेंगे कि जब मादी जरूरियात का एहसास और परेशानी ज्यादा होती है ना, तो जूते खरीदने का शौक चलने पे हावी रहता है। जितने मेरे पास जूते हैं इतने कदम बढ़ाने की लगन नहीं है, है मसला या नहीं है? तो लव और लस्ट में, अब लव और लस्ट जो मैंने इसमें फर्क बयान किया, उसकी जरूरत को अपनी जरूरत पर मुकद्दम जानूं, फिर उसकी ख्वाहिश को अपनी जरूरत से ज्यादा अहमियत देने में कामयाब हो जाऊं। ये मामूली बात नहीं, इसको अगर आप अपने जहन में रखें ना, तो वो इंसान जो ऐसा करने पर कादिर है, वो मोहब्बत करता है, हविस का पुजारी नहीं, हविस नहीं है उसके अंदर। ये बहुत अहम बात है, बहुत नाजुक बात है। इस वक्त मसला ये है, ये बहुत तकलीफ दे बात है जो मैं अर्ज कर रहा हूँ, ये भी बहुत तकलीफ दे बात है, लेकिन तकलीफ दे अल्लाह का एहसान है, तकलीफ दे मुशाहिदा है, तजर्बा नहीं है, जो अल्लाह का बहुत एहसान है, लेकिन है तकलीफ दे बात। मतलब मैं दुख के साथ इस बात को बयान कर रहा हूँ कि बहुत से मर्द और बहुत सी औरतें, मैं बिला मुबालगा हजारों काउंसलिंग सेशंस मैंने, मतलब कई घंटों पर मुश्तमिल मैंने किए होंगे अपनी जिंदगी में, हजारों बहुत सेफ फिगर है, मुमकिन है तादाद लाखों में हो, जिसका अल्लाह को पता हो मुझे ना पता हो, जिसमें इंसानों ने अपनी पूरी जिंदगी खोल के बयान कर दी है, और उसमें मुझे एक बात सुनाई दी बहुत से लोगों, बहुत सी औरतों से भी, बहुत से मर्दों से भी, एक बात मैंने उस गुफ्तगू में समझी, मतलब मुझे उन्होंने कम्युनिकेट की, यानी वो बात मुझे कम्युनिकेट हुई, वो बात अब मैं बहुत तकलीफ के साथ आपको बयान कर रहा हूं। बहुत से लोगों का यह ख्याल है जो शादी के बंधन में जुड़े हुए हैं, रिश्ता है, ताल्लुक नहीं है, उसकी वजह से नुकसान क्या है, उनको ये मुस्तकिल एहसास है कि इसको मुझसे मोहब्बत नहीं है, इसने मुझे सिर्फ, मतलब मैं इसकी जरूरत हूं, इसको मुझसे मोहब्बत नहीं है, इस सतह पर, और ये बहुत तकलीफ दे एहसास, बहुत तकलीफ। अगर दो दोस्तों में भी ये बात पैदा हो जाए ना कि तुम मेरे पास इसलिए मिलने आए हो ना, इसलिए कि तुम्हारा कोई काम है, नहीं तो तुम मेरे पास कभी मिलने नहीं आते, आज तुमने अपने मसले की वजह से फोन किया ना, तुम फंस गए थे, तुम्हें मेरा काम पड़ा तो तुम फोन कर रहे हो ना, नहीं तो तुम्हें कौन सा, हाँ अच्छा अब मैं समझा, तुम दोस्त लाहौर में बैठा है, आपने फोन किया, फिर उसे पता लगा अच्छा ये चार साल बाद इसने फोन किया, इसलिए कि अभी लाहौर तुम्हें जाना था इसलिए फोन किया ना, मैं तुम लाहौर आ रहे हो तो तुम्हें कंपनी चाहिए, तुम्हें थोड़ा सा फैसिलिटी कुछ, तुम्हें कुछ लॉजिस्टिक्स में कुछ हेल्प हो जाए। अगर दोस्त के दिल में ये गुमान आ जाए, बहुत ही तकलीफ दे बात है, बहुत ही तकलीफ दे बात। अल्लाह हम सब के रिश्तों के अंदर पाकीजगी को बहाल कर दे, रब्बे करीम हमारे नफ्स के खोट को अपनी कुदरत से ठीक करे, हमारी आलूदगियों को, हमें आलूदगियों से साफ करे, हमारा तज़किया करे, और हम उसको पसंद आ जाए, वो हमें पसंद आ जाए, हम एक दूसरे की आंखों की ठंडक बन जाएं, हमारा ताल्लुक जरूरत की सतह पर गिरने ना पाए, उससे ऊपर रहे, जरूरत भी पूरी करें, जरूरत भी एक दूसरे की एहसास करें, लेकिन जरूरत बहुत, तो ये जो बात है ना जो मैं बात अर्ज कर रहा हूं, ये बहुत ऊपर है, इसको मतलब समझना होगा। अभी तो वो, यानी वो हविस और मोहब्बत जो है ना उसमें, यानी अच्छा मोहब्बत की कुछ और औसाफ हैं, यानी मोहब्बत, मोहब्बत जो है वो हमारे मिजाज में एक खूबसूरती पैदा करती है, जिसकी कुछ इंडिकेटर्स हैं, उसका एक इंडिकेटर ये है कि वो महबूब की इज्जत अपने लिए वाजिब कर लेता है, इसका दिल ना टूटे, इसको बुरा ना लगे, उसकी इज्जत करना, जिससे आपको मोहब्बत है उसकी आप इज्जत करेंगे, जिससे आप मोहब्बत का दावा करते हैं और इज्जत नहीं कर पाते, इसका तरीका यह कि उससे पूछें कि क्या तुम्हें ये लगता है कि ये आदमी तुम्हारी इज्जत करता है या ये औरत तुम्हारी इज्जत करती है, अगर वो कहेंगे कि मोहब्बत का दावा करते हैं इज्जत विज्जत नहीं करते, ये मसला है, इज्जत करें। तो इज्जत जो है, यानी मोहब्बत के अंदर दो तीन चीजें, यानी قربانی دے سکنا یہ محبت کے نتیجے میں پیدا ہوتا ہے. قربانی جو ورڈ ہے آپ دیکھیں نا کتنا خوبصورت, قرب آنا, مجھے قرب حاصل ہو جائے, قربانی کے نتیجے میں حاصل ہوتا ہے. اللہ کا قرب حاصل کرنے کے لیے آپ قربانی کرتے ہیں, انفاق کرتے ہیں. اللہ کرے کہ ہم ہر انفاق اسی خالص نیت کے ساتھ کریں کہ ہمیں اس کا قرب حاصل ہو, اور اپنے بیوی, اپنے دوست, اپنے بھائی, اپنی بہن, اپنی والدین, اپنے بچوں کے لیے بھی جو بھی قربانی کریں وہ ایک اخلاص نیت کے ساتھ ہو. تو اب اخلاص نیت کے ساتھ جو قربانی ہے اس کے اندر بھی ایک دو باتیں سمجھ لیں. آپ نے اس کے لیے کیا کیا ہے آپ اس کو سوچتے نہیں ہیں. یعنی اب پہلے اس کو ایک بات اور سمجھیں, یہ بھی ایک اور کوسچن ہے, اس کا جواب نہیں دیجیے گا, صرف سوچنے کے لیے. اب میں آپ سے سوال کرتا ہوں, اگر میں آپ سے کہوں کہ آپ نے اپنے اسپاؤس کے لیے کتنا سیکریفائس کیا ہے, یہ سوال میں آپ سے کروں, تو آپ کے لیے یہ جواب دینا کتنا آسان ہے اور کتنی سیکریفائسز آپ ٹھک 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 لسٹ بنا کے بتا سکتے ہیں. ٹھیک ہے, اب میں یہ کہہ رہا ہوں ایسا نہیں ہونا چاہیے. کیسا نہیں ہونا چاہیے؟ سیکریفائس تو آپ نے کیا ہو لیکن سیکریفائسز یاد نہ رکھتے ہو. مسئلہ یہ ہوا ہے کہ جب کبھی اس کے خاطر, تمہاری خاطر دیکھو میں نے یہ کیا تھا, تمہاری خاطر میں نے وہ کیا تھا, میں اپنے پاس لسٹ مینٹین کر رہا ہوں, جب ہمیں اس کی خاطر دی ہوئی قربانی یاد رہتی ہے تو وہ ستاتی بہت ہے. بہت سے لوگوں کو, میں اتنے سارے لوگوں کو میں جانتا ہوں, بلکہ میں ایک واقعہ آپ کو بتاؤں, ایک کپل تھا جو بہت خوش تھا, 49 ایئرز اس کی شادی کو ہو گئے تھے, 49 ایئرز, نانی نانا دادی دادا بن چکا تھا, بڑھاپے میں تھے وہ. پتہ نہیں کیا ہوا, کوئی ڈرامہ دیکھ لیا بڑھاپے میں. اب آپ سوچیں, بڑے خوش تھے اپنی زندگی میں, یہ تو مجھے بعد میں پتا لگا جب میں نے انالیسس کیا کہ ہوا کیا ان کے ساتھ. یہ 49 ایئرز کی عمر میں ڈائیورس کیا ان دونوں نے ایک دوسرے کو, نانی نانا دادی دادا بننے کے بعد. ہوا کیا کہ ڈائیورس سے ایک سال پہلے ان دونوں کو یہ خیال آیا کہ میں نے اس کے لیے اتنی قربانیاں دی, اور انہوں نے بتانا شروع کر دیا. اس سے پہلے یعنی زندگی سیٹ تھی نا, بھولے بیٹھے, کچھ یاد ہی نہیں میں نے اس کے لیے کیا کیا, اس نے میرے لیے کیا کیا. ابھی ایک پرابلم یہ ہے کہ کہیں, یعنی ہر بندے کو جو رائٹس کانشیسنس ہے نا, یہ نفسیاتی بیماریوں کی بڑی وجہ ہے. اوبلیگیشنز کانشیسنس جو ہے وہ نفسیاتی صحت کا ضامن ہے. یعنی اللہ مجھے فرض شناسی والا ایک مطلب شعور عطا کرے نا, مطلب فرض کو پہچان, میری کیا ذمہ داری ہے, میرا کیا فرض ہے, میں اس کو پہچان. اب وہ ہوا کیا کہ اس کو یہ لگا کہ اچھا تو میں قربانی دیتی رہی ہوں. دونوں کو یہ لگا, دونوں لڑ پڑے, کولیپس ہو گیا, ختم. دونوں ایک دوسرے مطلب بڑا تکلیف دہ تھا, دونوں کا جنازہ ہے, ودن ایئر دونوں کا انتقال ہو گیا. اولاد کے لیے بڑا مشکل تھا کہ وہ کہہ رہے تھے کہ تم اس کی جناز, اس کے یہاں جاتے ہو تو میں تم سے نہیں بات کروں گی, تم اس کے یہاں تو میں اس سے. عجیب و غریب اولاد پریشان ہو گئے. اینڈ دس از دا ریئل اسٹوری. بات سمجھ آ رہی ہے؟ تو بعد میں نے انالیسس کیا ہوا کیا ان کے ساتھ. تو اب دو تین باتیں ہیں, محبت کی پہچان کیا ہے, فکر کا رہنا, اس کی یاد دل سے غافل نہ ہو, ٹھیک ہے. دوسری بات, اس کی ضرورت کو اپنی ضرورت پر فوقیت دوں. تیسری بات, اس کی خواہش کو اپنی ضرورت سے زیادہ اہم جانوں. ٹھیک ہے کسی وجہ سے خواہش پوری نہیں کر رہا, وہ ایک الگ بات ہے, لیکن اس کو سمجھوں اور جانوں تو اہمیت تو دوں. پھر اس کے بعد کی بات, اس کے لیے قربانی دینا میرے لیے آسان ہو. قربانی اگر دی ہے تو اس کو یاد نہ رکھوں, اور اگر یاد آ بھی گئی ہے تو جتاؤں نہیں. ہر وہ قربانی جس کو آپ جتا چکے ہیں وہ قربانی ختم ہو چکی ہے, ختم ہو چکی ہے, اسے کاؤنٹ نہیں کیا کریں. صرف مطلب, اور قربانی ہوتی کیا ہے؟ قربانی وہ چیز ہے جس کی کاؤنٹنگ میرے ہاتھ میں نہ رہے, اس کے ہاتھ میں رہے. یعنی اس کو کاؤنٹ کرنے کی ذمہ داری میری ہے ہی نہیں, आपने अगर किसी के साथ कुछ भला कर दिया तो इसका फायदा मतलब मिलेगा आपको, इस पर कुछ शक क्यों हो रहा है। और अगर आप अपने पास कहीं नोट नहीं भी कर सके, भूल गए, तो वो साथ तो भूलने वाली नहीं है, आपको कॉम्पनसेट करेगी। एक और बात भी है, बहुत से लोग मेरे पास आते हैं और कहते हैं कि सर आपको नहीं पता मेरे साथ इतना बुरा हो रहा है, और फिर मैं उनकी पूरी जिंदगी सुनता हूं और मुझे समझ आता है वाकई उसके साथ बहुत बुरा हो रहा है, और मैं कहता हूं हाँ वाकई मुझे समझ में आ रहा है कि हाँ उसके साथ वाकई बुरा हो रहा है। लेकिन फिर एक और बात आपको समझनी होगी, देखिए जो भी ज्यादती आपके साथ हो रही है ना, उसका कोई कॉम्पनसेशन पैकेज इस दुनिया में भी आपको मिला हुआ है। आप ये ना समझिए कि दुनिया में मिलेगा, यू हैव ऑलरेडी गॉट इट, आप ऑलरेडी यू आर एंजॉइंग द कॉम्पनसेशन पैकेज, वो अल्लाह की निजान अदल उसको एडजस्ट कर चुकी है कहीं। मसला ये है कि जब वो ज्यादती होती है तो हमें नजर आती है, उसका कॉम्पनसेशन पैकेज हमें नजर नहीं आता ना, क्योंकि उसके ऊपर लिखा नहीं होता। सर वो जो बदतमीज से आदमी ने आपके साथ ज्यादती की थी ना, ये जो आपको सेहत मिली है और ये मिला है, ये इस वजह से मिला क्योंकि वो आदमी बहुत बदतमीज आपकी जिंदगी में आ गया था, उसके अल्लाह ने कॉम्पनसेशन के तौर पर आपको ये चीज अता कर दी, आपको ये चीज अता कर दी कॉम्पनसेशन के तौर पर। ये बात समझ आ रही है? तो अगर वो अल आदिल है तो फिर रिलैक्स हो जाए ना, मतलब फिर कर देगा ना अदल, बस कर देगा इंशाल्लाह। तो ये जो कुर्बानी है, दरगुजर है, अपनी कुर्बानी का जिक्र ना करना है, एहसान ना जताना है, बल्कि एहसान को एहसान नहीं समझना है, मतलब अगर आपने उसके लिए कुछ किया है तो ये एहसान नहीं है। मसला सारा ये है कि हम छोटी छोटी चीजों को जो हमने किया, हम तो बच्चों को कह रहे होते हैं तुम्हें पता है तुम्हारे ऊपर कितना खर्च करते हैं, तुम्हारी फीस पता है तुम्हें कितनी, अभी दाखला तुम्हारा कराया तुम्हें पता है मैंने कितने का पे ऑर्डर बनवाया था, उसको पे ऑर्डर व्हाट्सएप करते हैं कि देखो तुम्हारे ऊपर ये खर्च किया। अल्लाह माल दे, माल की मोहब्बत ना दे। माल की मोहब्बत कैसे पता लगती है? जब वो छिनता है ना तो उसका गम नहीं होता। तो अल्लाह करे कि हम मतलब, क्योंकि माल की मोहब्बत की वजह से होता है ना, आप जताते हैं तुम्हें ये चीज इतने की करी, ये चीज मतलब ऊपर हो जाए, अल्लाह करे कि ये हमें समझ आ जाए ना। तो मोहब्बत और हविस जो है ना, हविस चीजों की भी होती है। बहुत इसमें इसी तरह इज्जत देना, मोहब्बत के अंदर इज्जत देना, उसकी तकरीम करते हैं, उसके एहसासात की कदर करते हैं, उसके एहसासात को नाजुक समझते हैं, उसकी उसको एक वो मजरू ना हो, हर्ट ना हो, मेरा महबूब हर्ट ना हो, और फिर उसकी दरगुजर करते हैं, ये मेरा महबूब है उसको दर, यानी जिस इंसान से दावा मोहब्बत है उसको दरगुजर, यानी अगर मैं आपसे ये कहूं ना कि दुनिया में वो आदमी जिसको आप बगैर किसी मफाद के दरगुजर करना आपके लिए आसान है, उससे आपको मोहब्बत है, यानी उसकी किसी बात को आप दरगुजर करते हैं। देखिए बॉस की बातों को दरगुजर तो किसी वजह से करना है ना, क्लाइंट की बातों को भी, क्लाइंट के बहुत ही फजूल किस्म के मुतालबात को बस आप मुस्कुरा रहे होते हैं, नाइस टू सी यू जी, सो आई एम जी, माय प्लेजर, माय प्लेजर, वो तो चले, वो अल्लाह हमें माफ करे, अल्लाह ताला आसान करे, लेकिन वो इंसान जिसकी हिमाकतों या जिसकी नादानियों और जिसकी ज्यादतियों को या जिसकी गलतियों को दरगुजर करना बगैर किसी मफाद के, मेरा कोई मफाद वाबस्ता नहीं है, मैं वैसे ही दरगुजर कर रहा हूं, और दरगुजर करने का मतलब यह है कि मैं उसे रिकॉल नहीं करूं, मैं उसको सोचू नहीं, मैं उस पर रिग्रेट नहीं करूंगा मैंने दरगुजर क्यों कर दिया। तो ये बात समझ आ रही है? तो ये सब मोहब्बत के नतीजे में पैदा होता है। वो बहुत खूबसूरत एक और शेर मुझे अभी याद आया, मोहब्बत का आसान सा तजर्बा हुआ है बड़ी मुश्किलों से हमें, और उसकी वजह यह कि हमारी एजुकेशन सिस्टम में हमारा जौक मोहब्बत, हमारा वो जौहर ताल्लुक या शऊर ताल्लुक और शऊर, वो सब हमारा नाश कर दिया, मतलब हम اپنے مفاد کو پروٹیکٹ کرنے، اپنے حقوق کے پیچھے بھاگنے، اپنی کچھ عجیب سی اورینٹیشن ہماری ہوئی ہے جس سے زندگی دشوار ہو گئی ہے. تو اللہ آسان کرے. آخری بات، ہوپ اور ایکسپیکٹیشنز. اپنے شریک حیات سے نا امید ہوئے بغیر توقعات وابستہ کرنا چھوڑ دیجیے. یعنی میں تم سے نا امید نہیں ہوں لیکن تم سے توقعات نہیں لگا رہا. یہ ہے وہ بیلنس سائیکی. بعض اوقات کیا ہوتا ہے، ہم نا امید، بس اب میں جو آپ سے کوئی ہوپ ہی نہیں ہے. ہوپ رکھنی ہے، ایکسپیکٹیشنز نہیں رکھنی ہے. تو پہلی بات تو یہ، اب ایکسپیکٹیشنز، ہوپ اور ایکسپیکٹیشنز دو الگ چیزیں ہیں. ہوپ کا سب سے بڑا جو سورس ہے نا، اس کا نام ہے یقین، ایمان. ایمان جو ہے نا، وہ ہوپ مرنے نہیں دیتا. امید، یعنی اللہ ہمیں وہ ایمان عطا کرے جو ہماری نفسیاتی صحت کا محافظ بنے، ہماری نفسیاتی صحت کا ضامن بنے. تو ہوپ جو ہے وہ بہت اہم چیز ہے. مطلب آپ، ایک پرابلم یہ ہوا ہے کہ بہت سے لوگوں کو اپنے شریک حیات سے یا اپنی اولاد سے امید ختم ہو گئی ہے. یہ بہت بڑا پرابلم ہے. اللہ ایسا، اللہ یہ ستا نہ لے کر آئے. مطلب آپ ٹھیک ہے، امید ہے، توقعات نہیں ہیں. توقعات کیا ہوتی ہیں؟ توقعات جو ہے نا، وہ ایک اسپیسیفک ٹائم فریم کے اندر کچھ اسپیسیفک کانکریٹ کچھ کام ہوتے ہیں جو آپ اس سے چاہ رہے ہوتے ہیں کہ مجھے یہ حاصل ہو جائے. یہ ایکسپیکٹیشنز ہیں. ایکسپیکٹیشنز نہیں رکھیں. یہ ایکسپیکٹیشن کہ آج تم 4 بجے آ جاؤ گے اور یہ کرو گے اور پھر میرے لیے یہ کرو گے یا مجھے فلاں چیز لا کے دو گے. بس ہوپ ہے کہ تم جو کرو گے اچھا کرو گے انشاءاللہ. ایکسپیکٹیشن نہیں ہے. فرق ہے اس چیز میں. مسئلہ یہ ہوا ہے کہ میں تو ایسے لوگوں کو جانتا ہوں جن کے پاس نا امید بھی ہے اور توقعات بھی لگائے ہوئے. میں نے کئی ایسے کپلز کی کاؤنسلنگ کی جن سے باتوں پتہ لگا. میں نے ان سے پوچھا کہ آپ کو کچھ امید بھی ہے کہ وہ کچھ آپ کے لیے اچھا کریں گے؟ انہوں نے کہا مجھے کوئی امید ہی نہیں ہے. اچھا، اس کے باوجود آپ نے اتنی ایکسپیکٹیشنز لگائی ہوئی ہیں. اگر امید ہوتی تو پتہ نہیں کیا حال ہوتا. یہ توازن ہمیں سمجھنا ہے. بات سمجھ آ رہی ہے میں کیا کہہ رہا ہوں؟ تو اپنے شریک حیات سے نا امید ہوئے بغیر اپنی توقعات کو اس سے نہ وابستہ کریں. یہ بات سمجھ آ رہی ہے؟ اچھا، اب ایکسپیکٹیشنز میں دوسرے کے سینس سے کیا چیز کرنی ہے، دوسرے کے اینگل سے اس کی ایکسپیکٹیشنز کو سمجھنے کی کوشش کروں، اس کی انسیڈ ایکسپیکٹیشنز کو بھی سمجھنے کی کوشش کروں. بدگمان ہوئے بغیر، ڈسٹرب ہوئے بغیر، ہوپ لیس ہوئے بغیر، یعنی اس کی وہ ایکسپیکٹیشن جو اس نے زبان سے 4 دفعہ بتائی ہے اس کو بھی سمجھنے کی، مطلب وہ بھی سمجھ میں نہیں آ رہی. بتاتا رہا ہے یا بتاتی رہی ہے کہ بھائی یہ تو، بھائی جو وہ جو بول رہی ہے یا بول رہا ہے، یعنی وہ تو اس کی سیڈ ایکسپیکٹیشن ہے. میں یہ کہہ رہا ہوں ان سیڈ، اس کو گول بنانا ہوگا، اس کو سمجھنا ہوگا، اس کے لیے علم چاہیے. اللہ ہم سب کو وہ علم عطا کرے. یہ میری پوری بات سمجھ آ رہی ہے؟ اپنے شریک حیات کی ان کہی توقعات، اور کہی توقعات بھی مطلب جو اس نے کہہ دی ہیں اور جو اس نے نہیں کہی ہیں، ان کو سمجھنے کی کوشش کریں. بدگمان ہوئے بغیر، ان پہ شک کیے بغیر، حوصلہ ہارے بغیر، پریشان ہوئے بغیر، اللہ اس قابل بنائے. اللہ تعالیٰ آپ کو وہ فراست، وہ بصیرت، وہ حکمت عطا فرمائے کہ آپ یہ کر سکیں. یعنی اپنے شریک حیات کا دل جیتنے کی فکر کرنے کے لیے اگر آپ نے 2 منٹ بھی گزارے ہیں تو وہ خالص عبادت کے لمحات ہیں. آپ کو پتا ہے بات، اگر ہم میں سے کبھی بھی کسی نے اپنی پوری زندگی میں 2 منٹ بھی اپنے شریک حیات کا دل جیتنے میں لگائے ہیں، خالص عبادت ہے وہ. اور اللہ تعالیٰ، اگر آپ کی نیت صحیح ہے اس کا ایک بہت عظیم اجر انشاءاللہ اللہ آپ کو اور ہمیں عطا کرے گا. یہ معمولی بات نہیں ہے. تو یہ جو اس کی ایکسپیکٹیشنز کو سمجھنے کی کوشش کرنی ہے. دوسری بات، ایک چیز ہوتی ہے محبت، جوش محبت. دوسری چیز ہوتی ہے حکمت محبت. حکمت محبت کیا ہے؟ حکمت محبت یہ ہے کہ میرے محبوب کی مجھ سے توقعات بڑھنے نہ دوں. یہ بات واضح ہو رہی ہوں؟ میں بتاتا ہوں. ابھی آپ کی سالانہ چھٹی اپروو بھی نہیں ہوئی ہے, آپ نے بیوی سے اس کے اوپر پورا پلان بنا کے لے رکھ لیا ہے. اس سے کیا ہوگا انشاءاللہ تعالی, کیا ہوگا اس سے؟ سمجھ آئی؟ یعنی آپ نے کہا کہ اب جو اس سال ہم دسمبر میں ہمیں دیکھنا پورے 15 دن کی چھٹی ملے گی, 12 دن تو مجھے ویسے ہی ہیں, اور میں بلکہ 20 دن کی لے لوں گا, بلکہ 1 مہینے کی لے لوں گا, پھر ہم یہ کریں گے, وہ کریں گے, یہ کریں گے. What did you do? کیا کیا؟ بات سمجھ آ رہی ہے؟ آپ نے سامنے والے کی ایکسپیکٹیشنز کو بڑھایا. کمٹمنٹس نبھانا سیکھیے. کمٹمنٹس کرنے میں جلدی نہیں کیجیے, آپ اوور کمٹ نہیں کریں, آپ پہلے سے اعلان نہیں کریں, کچھ سرپرائز کا ایلیمنٹ رکھ لیں, لیکن آپ پہلے سے بتا دیتے ہیں کہ مطلب یہ ہم یہ کریں گے. مطلب تھوڑا بعض اوقات کیا ہوتا ہے کہ حکمت محبت یہ ہے کہ اس کی مجھ سے توقعات غیر ضروری طور پر بڑھنے نہ پائیں. بات واضح ہو رہی ہے؟ بچوں کو بہت توقعات ہیں انہیں. اس وقت سچویشن یہ ہے کہ بچوں کو اپنے پیرنٹس سے اوور ایکسپیکٹیشنز ہیں. پیرنٹس کچھ بھی کر لیں, بچوں سے اگر وہ پوچھیں بیٹا یہ بتاؤ تمہاری ایکسپیکٹیشنز کو میں نے کتنا پرسنٹ میٹ کیا, تو وہ کہیں گے 33% اونلی. اس لیے ہم خود ہی اتنی بڑی بڑی باتیں کر کے اب ہم سے ایکسپیکٹیشن, اب بھی جان تو ہمارے لیے یہ کریں گے وہ کریں گے, یہاں لے جائیں گے وہاں لے جائیں گے. آپ مطلب اللہ کرے گا ہم بھی کچھ کوشش کریں گے, جو ہے وہ کر دیں. مطلب کوئی اتنی بڑی لمبی چوڑی باتیں نہیں کریں, مطلب اس وعدے نہیں کریں, اس طرح کے سپنے نہیں دکھائیں. یعنی ابھی اس ہنی مون کی پلاننگ ہو رہی ہے جس کے پیسوں کے لیے قرض لینا ہے, جس کی چھٹی ابھی باس نے اپروو ہی نہیں کی ہے, اور باس کے پاس جا کے اس سے اس بات پہ بات ہو رہی ہے کہ میں سنڈے بھی آپ کو دے سکتا ہوں اگر آپ مجھے مطلب مجھے پسند فرمائیں. تو دونوں بچار ہے, مطلب باس کو یہ ایکسپیکٹیشن ہے کہ یہ مجھے سنڈے کیوں نہیں دے رہا, بیوی کو یہ ایکسپیکٹیشن ہے کہ یہ 2 ہفتے کی چھٹی کیوں نہیں لے رہا ہے. کمال ہے, مطلب یہ اس کو سمجھنے کی ضرورت ہے. تو اسی طرح اپنے آپ سے نا امید ہوئے بغیر اپنے آپ سے غیر مطمئن رہنا سیکھیں. تو امید اور توقعات میں نے 3 باتیں کی ہیں. پہلی بات میں نے یہ کہی کہ اپنے شریک حیات سے نا امید ہوئے بغیر اس سے توقعات وابستہ, یعنی توقعات کم کر لیں, ٹھیک کر لیں, غیر ضروری توقعات نہ لگائیں. اس کی توقعات کیا ہیں مجھ سے, اس کو سمجھنے کی کوشش کریں. وہ بھی جو اس نے بولی, وہ بھی جو اس نے نہیں بولی, سمجھنے کی کوشش کریں. بدگمان ہوئے بغیر, پریشان ہوئے بغیر, شک کیے بغیر, اور ان میں جو اس کی جائز توقعات ہیں ان کو پورا کرنے کی کوشش کیجئے. ہاں اگر اس کی کوئی ناجائز توقع ہے, غیر مناسب ایکسپیکٹیشن ہے, تو اللہ سے دعا کیجئے اور پھر اس سے بات کیجئے اور اس کو ریزالو کیجئے, اس کو کریکٹ کیجئے. اسی طرح اپنے آپ سے بھی نا امید ہوئے بغیر اپنے آپ سے غیر مطمئن, یعنی یہ جیسے اگر ہم بہت سے لوگ نا اپنے آپ سے بہت مطمئن ہیں, نہیں میں جو ہوں بالکل ٹھیک ہوں, مجھے ٹھیک ہونا ہے, مجھے اپنی اصلاح کرنی ہے. اس وقت مسلم سائیکی ایسی, مطلب اللہ ہمیں معاف کرے کہ وہ اگر استغفار پڑھ رہا ہے تو اس احساس کے ساتھ پڑھ رہا ہے کہ مجھے اپنا کوئی گناہ نظر تو نہیں آ رہا, لیکن پڑھنا اچھی بات ہے تو پڑھ لیتا ہوں. یہ حالت ہماری نہیں ہونی چاہیے. ہمیں اس بات میں کوئی شک نہیں ہونا چاہیے کہ ہم گناہگار ہیں. ہمیں اس احساس میں نہیں ہونا چاہیے کہ اگر میں نے کوئی گناہ کبھی غلطی سے کر بھی دیا تو چلیں استغفراللہ. یہ ہماری سائیکی ہے اس وقت. آئی ویٹنگ, میری پوری بات سمجھ آ رہی ہے؟ تو اللہ ہمیں اس اپنی اصلاح کی سچی فکر عطا کرے۔ تو یہ سات باتیں تھیں جو میں نے مختلف نوعیت کی کیں، اس میں میں ایک دفعہ مادی اور غیر مادی ضرورتوں کا فرق اور اس کے ساتھ کیا کرنا ہے، دوسری بات میں نے ضرورت اور خواہش کا فرق اور اس میں کیا بات ہونی ہے، تیسری میں نے گھر اور مکان کا فرق اور اس میں کیا بات، ہر پوائنٹ کے اندر کچھ عملی چیزیں موجود ہیں جو اللہ کرے کہ آپ نے نوٹ کی ہوں۔ چوتھی بات رشتے اور تعلق کا فرق، پانچویں بات مزہ اور خوشی کا فرق، ساتویں چھٹی بات حوس اور محبت کا فرق، اور ساتویں بات امید اور توقع کا فرق۔ امید کے ساتھ کیا معاملہ ہے اور توقعات کے ساتھ کیا معاملہ ہے، اور کون سے میرے شعور اور میری نفسیاتی صحت کے لیے ٹھیک ہے، یہ بات واضح ہو رہی ہے؟ تو یہاں پہ میں اپنی گفتگو کو روکتا ہوں، آپ کوئی سوال ہے تو پلیز کیجئے۔ جی طریقہ یہ ہوگا کہ میں ایک خاتون اور ایک صاحب سے سوال لوں گا انشاءاللہ۔ جی فرمائیے۔ وعلیکم السلام۔
اس وقت ہمارے معاشرے کی ایک بہت ہی ڈرا بیک ہے کہ شادی کا ٹوٹ جانا یہ بہت زیادہ ہے۔
اس کی کیا وجوہات ہیں یا وجہ ہے جس کی وجہ سے جو ہے طلاق کی شرح جو ہے عموماً پاکستان میں، خصوصاً پاکستان میں جو ہے اس وقت بہت زیادہ ہو گئی ہے، تو اس کا ذرا سا جو ہے یہ سات چیزوں کا نہ ہونا ہے یا کچھ اور بھی وجہ ہو سکتی ہے؟
جی جزاک اللہ۔ ہاں انشاءاللہ جب ان سات چیزوں پہ کام کریں گے تو انشاءاللہ اللہ نے چاہا تو اس میں بھی مدد ملے گی۔ اور دو چیزیں بڑھ رہی ہیں، طلاق کی شرح بھی بڑھ رہی ہے اور شادی نہ کرنے کی خواہش بھی بڑھ رہی ہے، مطلب وہ شادی کے بندھن میں بندھنا نہیں چاہتا۔ جو پڑھا لکھا جدید آدمی ہے وہ کہتا ہے کہ کیا مصیبت ہے، مطلب کیوں کروں شادی، یہ بھی ایک پرابلم بڑھ رہا ہے مغربی دنیا میں۔ تو بہرحال اس میں اگر مطلب ہم ایک سوال سوچ لیں نا کہ اگر یہ انسان میری زندگی میں نہ آتا تو میں کہاں ہوتا، یہ سوچا کریں، ہر تھوڑے دن بعد سوچا کریں، اگر یہ بندہ یا یہ بندی میری زندگی میں نہ آتی یا نہ آتا تو میں کہاں ہوتا، کہاں ہوتا، یہ سوال سوچنا۔ پھر دوسرے کو سمجھ نہیں پاتے، اس کی توقعات کو نہیں سمجھ پاتے، غلط ایکسپیکٹیشنز بنا لیتے ہیں۔ میں یہ نہیں کہتا کہ مسئلہ ادھر نہیں ہے، لیکن مسئلہ یہ ہے کہ اگر مسئلہ ادھر ہے تو اسی کو مسئلہ سمجھتے ہیں، یہ بات سمجھ آ رہی ہے؟ یعنی اگر مسئلہ ادھر ہے تو بھی میں کیا کر سکتا ہوں اور اللہ کی قدرت اس پر اور مجھ پہ غالب ہے، یہ احساس کمزور پڑ جائے تو رشتے ٹوٹ جاتے ہیں۔ لیکن اگر مسئلہ ادھر ہے بھی تو میں اس سے بات کر رہا ہوں نا جس کی انگلیوں کے درمیان اس کا اور میرا دل ہے، تو میں اس سے کہہ دوں گا۔ تو بابا کبھی ایسا ہوا کہ اپنے کسی دوست کو فون کر کے اپنا مسئلہ بیان کیا وہ دل ہلکا ہوتا ہے؟ آج کے مسلمان کا مسئلہ یہ ہے کہ خدا سے دعا مانگنے کے بعد اس کو اپنے دل میں وہ اطمینان محسوس نہیں ہوتا جو کسی دوست کو اپنا دکھڑا سنانے سے محسوس ہوتا ہے، بات سمجھ آ رہی ہے؟ تو کہہ دیں اس سے اور اپنے حصے کا کام کریں، اپنے حصے کا کام کریں، ٹھیک ہے مسئلہ اگر ادھر ہے بھی تو بس وہ دیکھے گا، میں اپنے حصے کا کام کروں، بس اللہ مالک ہے۔ اچھا میں یہ نہیں کہہ رہا کہ طلاق کی کوئی جسٹیفائیڈ قابل قبول اور معقول ریزنز یا کانٹیکس نہیں ہوتا، وہ بہت ساری جگہوں پہ یعنی سچویشن ایسی ہوتی ہے کہ کبھی اس کی ضرورت بھی ہوتی ہے، اللہ نے اگر ایک آپشن دیا ہے تو وہ مطلب وہ حرام آپشن نہیں ہے، لیکن یہ کہ اس کا غیر ضروری اس کا بڑھنا ایک پریشانی کی بات ہے کہ کیا انسانوں کے درمیان کمپیٹیبلٹی اتنی ختم ہو چکی ہے کہ وہ ایک دوسرے کو بالکل ہی کاٹنے کو دوڑ رہے ہیں۔ اللہ نے مرد اور عورت کے درمیان ایک فطری کشش رکھی ہے، مرد اور عورت کے درمیان ایک فطری تعلق کا ایک جذبہ رکھا ہے، تو یعنی یہ ایک دوسرے کو توڑ رہا ہے یہ تعلق، تو یہ ایک یعنی اس تعلق کا میں رہنا ایک فطری ہمارے اندر ایک چیز موجود ہے، اللہ کا احسان ہے، اللہ کا احسان ہے نا کہ اللہ نے کوئی کڑوی گولی ہمیں نہیں کھلائی ہے، لیکن بہرحال وہ ہوتا ہی ہے کہ اس میں اللہ آسان فرمائے، اللہ تعالیٰ رب کریم ہماری سب بچیاں، ساری خواتین، سارے مرد، سارے لڑکوں، سب کو اللہ تعالیٰ وہ ان کے شریک حیات کو ان کی آنکھوں کی ٹھنڈک بنائے، انہیں اپنے شریک حیات کی آنکھوں کی ٹھنڈک بنائے۔ جی کوئی اور ایک خاتون کوئی سوال کریں۔ جی فرمائیے۔
السلام علیکم۔
وعلیکم السلام۔
میں نے
اللہ آپ کو خوش رکھے، اللہ آپ کو بہترین اجر دے۔ یہ سوال ہے کہ ہمیں اپنے بچے کی شادی کس عمر میں کرنی چاہیے، تو ایک بات یہ سمجھیے کہ شادی کرنے کے لیے تین طرح کی بلوغتیں چاہیے یا تین طرح کی لیاقتیں چاہیے، ٹھیک ہے؟ تو ایک تو ہے جسمانی بلوغت، جس میں وہ اپنی خاص عمر میں جا کے پہنچ جاتا ہے، لیکن اس کے ساتھ دو بلوغتیں یا دو لیاقتیں یا دو قابلیتیں اور چاہیے، یعنی وہ جذباتی طور پر بھی بالغ ہو۔ جذباتی بلوغت کا مطلب یہ ہے کہ وہ اپنے جذبات کو پہچانتا ہو، ان کو سمجھتا ہو، ان کے قابو میں نہ رہتا ہو، ان کو اپنے قابو میں رکھنے پہ قادر ہو۔ یعنی میرے جذبات مجھے قابو نہیں کر رہے، بلکہ میں نے الحمدللہ اپنے جذبات کو پہچان کر، سمجھ کر اپنے جذبات کو اپنے قابو میں لیا ہے، ٹھیک ہے؟ جذباتی ہونا بری بات نہیں ہے، جذبات کے قابو میں چلے جانا بری بات ہے، ٹھیک ہے؟ تو اس کو ہم کہتے ہیں جذباتی بلوغت یا جذبات، یعنی ایموشنل کہہ لیجئے، ایک میچیورٹی، آپ اسے یہ بھی کہہ سکتے ہیں میچیورٹی۔ ایک تو جسمانی میچیورٹی ہے، ایک ایموشنل میچیورٹی ہوگی۔ تیسری چیز جو شادی کے لیے درکار ہے وہ ہے شعور اور علم کی کہہ لیجئے میچیورٹی، یعنی شعوری کا، یعنی عقل اور شعور کے اعتبار سے یہ اتنا میچیور ہو گیا ہے۔ تو عقل اور شعور کے لحاظ سے میچیور ہونے کا کیا مطلب ہے، اس کو بھی ذرا سے دیکھ لیتے ہیں۔ پہلی بات، کسی بھی کام کو کرنے کی کوئی اصولی یا عقلی وجہ اس کو دستیاب ہوتی ہے، یعنی اس کا کوئی فیصلہ، کوئی بھی فیصلہ، چاہے وہ گاڑی خریدنے کا فیصلہ ہے، چاہے موبائل خریدنے کا فیصلہ ہے، چاہے کہیں اور جانے کا فیصلہ ہے، اس کی وجہ کوئی اصول، کوئی منطق، کوئی لاجک، کوئی پرنسپل، کوئی، یعنی اس کے پیچھے کوئی علمی وجہ ہے۔ مطلب وہ چیزوں کو اس لیے نہیں کر رہا کہ سب کر رہا ہے، علم ہے، شعور ہے اس کے پاس، شعوری طور پر ایک شعور کی سطح کی بلوغت یا میچیورٹی ہے، ایک انٹلیکچوئل میچیورٹی، ایک ایموشنل میچیورٹی اور ایک فزیکل بایولوجیکل میچیورٹی لیول، یہ تینوں مطلوب ہیں۔ اچھا، اب ایک اور بات سنیے، رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بات بالکل، بلکہ ہمارے دین میں یہ بات کہی کہ بچے بالغ ہو جائیں تو ان کی شادی کر دیں، تو وہ فزیک۔ اب اس میں جو بات سمجھنے کی ہے، تعلیم و تربیت کا گول کیا ہونا چاہیے کہ فزیکل میچیورٹی کو پہنچنے سے پہلے انٹلیکچوئل اور ایموشنل میچیورٹی بھی نصیب ہو جائے۔ میں صرف اسی تعلیمی سلسلے کو بامانی سمجھتا ہوں جہاں فزیکل میچیورٹی کو پہنچنے سے پہلے انٹلیکچوئل اور ایموشنل میچیورٹی بھی بچے کو حاصل ہو جائے، اور ہو جانی چاہیے اصولی طور پر۔ اگر یہ کہا جائے کہ کیا بچہ اتنا کیپیبل ہوتا ہے کہ وہ بایولوجیکل ایبلٹی اس کے اندر ڈیولپ ہو گئی ہے کہ وہ نکاح میں آ جائے اور باپ بن جائے، یہ تو اس کے اندر بایولوجیکلی پیدا ہو گئی ہے، لیکن کیا اس عمر سے پہلے وہ انٹلیکچولی اور ایموشنلی بھی اتنا میچیور ہو سکتا ہے؟ کیا اس کی استعداد یا اس کی کیپیسٹی یا اس کی کیپیبلٹی اللہ نے اس کے اندر رکھی ہے؟ تو میں آپ سے یہ عرض کر رہا ہوں کہ وہ رکھی ہے، یعنی 11 سال 12 سال کی عمر میں الحمدللہ 10 سال کی عمر کا بچہ بھی انٹلیکچولی اور ایموشنلی اس لیول آف میچیورٹی پہ پہنچ سکتا ہے۔ کیوں نہیں پہنچتا؟ یہ پرابلم ہے تعلیم کا، ایجوکیشن سسٹم کا، اور یہی پرابلم ہے پیرنٹنگ کا، ہماری پرورش کا طریقہ کا، ہماری جو اپبرنگنگ اور پرورش اور تربیت اور بچوں کی اولاد کی جو پیرنٹنگ، یہ سب اس میں مسئلہ ہے۔ مطلب ہم بچوں کو یعنی ان چیزوں میں، اور اسی کی صحیح کرنے کی جدوجہد ہے، مطلب ہم اس کو تربیت تحریک کا نام دیتے ہیں، جو ہم ساری اسٹرگل ہے ہم تربیت موومنٹ کا نام دیتے ہیں۔ تربیت موومنٹ کو آپ ایک آبجیکٹو یہ کہہ لیں کہ فزیکل میچیورٹی کو پہنچنے سے پہلے پہلے انٹلیکچوئل اور ایموشنل میچیورٹی بھی اللہ کرے کہ اولادوں کو نصیب ہو جائے، اور اللہ کرے کہ ہمیں بھی نصیب ہو جائے۔ تو اب آپ دیکھیں گے 40 سال اور 30 سال کی عمر میں بعض اوقات ایک آدمی شادی کر رہا ہے، 25 سال کی عمر میں کر رہا ہے، لیکن وہ آپ کہیں گے کہ اس کرائیٹیریا پہ تو وہ بھی پورا نہیں ہو رہا، ماسٹرز کیا ہوا ہے اس نے۔ آپ کو محسوس ہوتا ہے یہ جو میں بات کر رہا ہوں؟ اور یہ کوئی غیر مناسب मतलब कह लीजिए कि एक्सपेक्टेशन है कि वो इस लेवल पर आ जाए, यही मुनासिब है, क्या लगता है? क्योंकि होता क्या है, देखिए ये तलाक है ना, कभी इंशाल्लाह जिंदगी रही तो मैं सिर्फ तलाक के तस्वुर पे कभी अगर जिंदगी रही तो मैं बात करूंगा, लेकिन मुख्तसर मैं एक बात एक कर दूं। कभी आपने इस बात पर गौर किया कि एक लफ्ज है ना, फर्ज कीजिए कि एक आदमी ने अपनी बीवी से 10 साल बहुत मोहब्बत भी की, बड़ी खिदमत भी की, एक लफ्ज उससे ये निकला, एक लफ्ज। तो अगर हम कहें कि भाई इसने इतनी मोहब्बत की, इतनी खिदमत की, इतनी कुर्बानी दी, सब कुछ, इतना सब कुछ किया, एक लफ्ज ही तो कहा है और 3 दफा कह दिया वो लफ्ज, तो बीवी कहे चलो मैंने माफ किया, कोई बात नहीं, आपने 3 दफा कह दिया, कोई बात नहीं, माफ, क्या पॉसिबल है? तो ये एक लफ्ज, इससे कई बातें समझ आती है। पहली बात समझ आती है लफ्ज की हुरमत होती है, लफ्ज बहुत कीमती और मोतबर, अल्लाह ने लफ्ज को मोतबर बनाया है, लफ्ज को इसलिए मोतबर बनाया है कि अपना कलाम लफ्ज की सूरत में अता किया है। दूसरी बात यह कि मैं अपने होशो आवास में रहूं, अगर मैं इमोशनली, अगर मैं इमोशंस के कंट्रोल में हूं तो मैं तो कुछ भी बक दूंगा। आप ऐसे लोगों को जानते हैं जिनकी जबान से यह लफ्ज जज्बाती होकर निकल गया? आप जानते हो, हम में से इस महफिल में हर आदमी ऐसे 4 आदमियों को कम से कम जानता होगा, बहुत से को जानते होंगे। आप कहेंगे फलाना इतना सही था, भाई एक दिन गलती में जोश में बोल दिया, जानते हैं आप? तो इसका मतलब यह है कि बायोलॉजिकल, यानी बच्चा पैदा कर सकने की सलाहियत तो एक चीज है, लेकिन इमोशनल सलाहियत भी तो एक चीज है ना, और अकल भी तो एक चीज है ना। अल्लाह ने तो इस पूरे मजमूए के साथ एक घराना तो उस सूरत में बनेगा ना। ये बात अल्लाह करे कि हमें समझ आए और हमारी तालीम और तरबिया में मुमकिन हो। तो तालीम और तरबिया का गोल यह है कि बलूगत, जिस्मानी बलूगत से पहले पहले इमोशनल और इंटेलेक्चुअल मैच्योरिटी माँ और बाप की असल जिम्मेदारी है, और फिर जो भी तालीमी सिलसिला है उसमें भी यही काम होना है, वो इस लेवल पे आए, लेकिन उसके कमा सकने की सलाहियत हम पैदा कर देते हैं, बाकी काम नहीं करते हम। हम तो ये कहते हैं भाई शादी करने के लिए एक ही चीज चाहिए, कमाना आता हो, लेकिन अगर मैं कहूं शादी करने के लिए एक और चीज चाहिए, जज्बात के काबू में, जज्बात को अपने काबू में रखना आता हो, जज्बात की रॉ में बहना ना आता हो, ये तो हमारे लिए कोई क्राइटेरिया ही नहीं है। और जब वो क्राइटेरिया नहीं है ना, तो इसकी, इसको हम कैसे समझें, वो नजर ही नहीं है चीजों को समझने की। अपनी जिंदगी के फैसले किसी उसूल, किसी मंतिक, किसी लॉजिक के ऊपर करें, ये इंटेलेक्चुअल मैच्योरिटी, बहुत सादा सिंपल सी बात है, बहुत मुश्किल बात नहीं कह रहा मैं, ये बात वाज़ेह हो रही जी। और कोई सवाल? जी फरमाइए।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
शफीक मेरा नाम है सर। पहले तो मैं तमाम लोगों की तरफ से आपका शुक्र अदा करूंगा कि आपने इतना टाइम निकाला और इतनी शानदार और और लोगों को कुछ हद तक इल्मन आपने भी हासिल हुआ होगा। सीमा सर, मेरा सवाल ये है कि इन साथ जो आपने चीज़ें बताई इनको हासिल होने के बाद भी अगर कोई डिसएग्रीमेंट होते हैं तो उस सूरत में क्या होगा? दूसरा, आपने वो मज़ा और खुशी का जो बताया था आइसक्रीम वाला वाक्य, आइसक्रीम खाने का तो मज़ा मिलेगा, आइसक्रीम खिलाना अपने बच्चों को बंद कर दीजिएगा, बच्चों को आइसक्रीम खा के देना आपको बहुत खुशी हासिल होगी। तो थोड़ा सा एक आइसक्रीम अगर बच्चे खाते हैं तो हमें तो खुशी मिलती है ना, हमें अपने खाने से लज़्ज़त मिलेगी, तो बच्चों को आइसक्रीम खिलाना बंद करें, ठीक है? और दूसरा ये कि वो एक मोहब्बत और लस्ट का आपने कहा था अल्लाह और बेगम की फरमाइश होती है, 25 दिन के उसमें प्रॉब्लम मौजूद है, फिर 26 साल देखना सही है, ख्वाहिश मेरी जरूरत है उनकी ख्वाहिश खाने में, वो 25 जूते के बाद भी अगर 26 ही ख्वाहिश करती है तो सर थोड़ा सा तो मतलब सोचना चाहिए कि शोहर की जेब में ज़्यादा खर्चाना पड़े, ठीक है? और लास्ट सर, कोई भी मतलब लाइफ जो है ना बगैर के सेगमेंट की नहीं हो सकती, आप अपना पार्टनर कहते हैं, मेरा मुशाहिदा तजर्बा नहीं है, तो आपकी सर कभी अपनी बीवी से कोई अनबन नहीं हुई, जैसे हमारी तो होती है 27 साल बगैर होती है, तो देखिए 3 साल में उनकी भी होती, तो ये मतलब एक वो होता है जब आपकी लड़ाई होती है और उसके बाद जब आपका पैचअप होता है तो उसमें अलग तरह की खुशी मिलती है, तो ये 3-4 चीज़ें थी अगर प्लीज।
अल्लाह आपको अजर दे, माशाल्लाह बहुत अच्छे आपके सवालात और ایک چیز ہے ڈس ایگریمنٹ، یہ بہت فطری ہے. قرآن نے انسان کی جو صفات بیان کی ہیں، بلکہ جو فطرت کو فطرت کے ایکسپلینر کے طور پہ کئی مقامات پر کچھ باتیں آئیں، اس میں ایک ہے خصیم المبین، وہ الجھتا ہے، لڑ پڑتا ہے، اور یہ بالکل پاسبل ہے. مطلب لڑ پڑنا اس کا یہ بالکل یہ ممکن ہے. ڈس ایگریمنٹس بھی ہوتے ہیں، یہ بات ٹھیک ہے، یعنی انسانوں کے درمیان اس میں کیا کیا جائے. تو یہ جو میں بعض اوقات میرے پاس ایسے کیسز آئے جو طلاق لینا چاہتے تھے، تو میں نے ان کو اس بات کے لیے راضی کیا کہ اگر آپ دونوں نے یہ کنکلوڈ کر لیا ہے، اور میرا بھی خیال ہے کہ ٹھیک ہے آپ لوگ الگ کر لیں، لیکن اب آپ کی ذمہ داری یہ ہے کہ یہ عمل خوبصورتی کے ساتھ انجام پائے، یہ عمل خیر خیریت کے ساتھ انجام پائے، اس کی ایک ہیپی اینڈنگ اور ایک انڈرسٹینڈنگ کے ساتھ. مطلب آپ دونوں ایک دوسرے کے لیے اویلیبل نہیں رہیں گے، لیکن آپ دونوں اپنے بچوں کے لیے اویلیبل رہیں گے اور ایک دوسرے کے بارے میں برا کہنے سے گریز کریں گے. تو یہ ایک اخلاقی ذمہ داری اپنی محسوس کیجیے. تو یہ ڈس ایگریمنٹس انسانوں کے درمیان بالکل ممکن ہے، لیکن اس کے لیے یہ طے کرنا پڑے گا. اس میں میری ایک تفصیلی ٹاک موجود ہے میرج اینڈ دا میننگ آف لائف، جس کے اندر میں نے بہت ڈیٹیل میں یہ بات کہی ہے کہ کمیونیکیشن بلاکس آئیں گے، اور میں نے یہ بات بھی اس میں عرض کی ہے کہ نبی کی زندگی میں بھی اپنی زوج کے ساتھ، اپنی زوجہ کے ساتھ کسی معاملے میں ایک تھوڑا سا ایک کمیونیکیشن بلاک آتا ہے. مطلب یہ میں نے اس کی تفصیلات میں گیا ہوں، لیکن اس کے اندر کیا اصول ہوں گے اس کی یہ پوری ایک ڈیٹیل ہے. لیکن مختصر بات میں یہ عرض کروں کہ جب بھی مطلب جیسے ہماری شادی ہوئی، یعنی ہماری الحمدللہ ہم نے بھی اپنے ساتھ یہ کیا اور بھی، میں سمجھتا ہوں کہ شروع میں یہ طے کیجئے کہ دیکھو کبھی ایسا ہو سکتا ہے کہ میری کوئی بات تمہیں بری لگے، تمہاری کوئی بات مجھے بری لگے، یا ہم کسی بات پر ہمارے درمیان مس انڈرسٹینڈنگ ہو جائے، اختلاف ہو جائے. تو ہمارے اصول کیا ہوں گے؟ اختلاف کو ریزالو کرنے کی اسٹریٹجی پہلے سے طے کر لیں. تو اللہ کا احسان ہے کہ کچھ چیزیں ہم نے اس طرح کی مطلب طے کی، مطلب یہ اللہ کا بہت احسان ہے، اللہ نے سمجھ دی. تو وہ ہوتی ہیں، بعض اوقات آدمی کو کوئی چیز فیل ہو جاتی ہے، برا لگ جاتی ہے، ایک آدمی کو کوئی چیز محسوس ہو جاتی ہے، لیکن الحمدللہ جب آپ اس پہ کام کرتے ہیں، اللہ سے دعا کرتے ہیں، اپنی چیزوں کو جائزہ لیتے ہیں، تو چیزیں ٹھیک ہوتی ہیں. تو یہ میں سمجھتا ہوں کہ یہ ہونی چاہیے. دوسری بات یہ کہ اس کی خواہش کو اپنی ضرورت پر فوقیت دوں. اس کے ساتھ ہی میں نے ایک بات کہتے ہوئے گزرا تھا، شاید اس کو کھولا نہیں وقت کی کمی کی وجہ سے. ایک بات یہ ہے کہ اس کی جائز خواہش کو تو پورا کروں، لیکن اس کی وہ خواہش جو مناسب نہیں ہے اس کو ٹھیک کرنے کے لیے کام کروں، پہلے اللہ سے دعا کروں. یہ میں نے ایکسپیکٹیشنز میں بھی بیان کیا تھا کہ اس کی اپنے سے توقعات بڑھنے نہ دوں، لیکن اس کی وہ توقع جو غیر مناسب ہے تو اس کے اوپر مجھے کام کرنا ہے، اس میں سب سے پہلے اللہ سے دعا کرنی ہے، اور اس کے بعد یہ دیکھنا ہے کہ اس کی ایکسپیکٹیشن میری ہی کسی وجہ سے تو نہیں پیدا ہو گئی. آپ نے کہا اب میں نے میری تنخواہ اتنی ہو گئی، اب تم جو کہو گی تمہیں دلاؤں گا، اس نے کہا ٹھیک ہے چلیں ابھی چلیں. تو اب یہ مطلب اللہ نے اگر آپ کو زیادہ مال عطا کر دیا ہے تو وہ سارا کا سارا آپ انہی چیزوں میں لگا دیں گے یا کوئی بڑا کام کریں گے؟ یہ بہت اہم بات ہے. اللہ کرے کہ آپ کے مال کا بڑا حصہ کسی بامانی کسی بڑے مقصد میں لگے، اور اس کا ایک حصہ قلیل آپ کی اپنی ضروریات پر لگے. یہ ایک بڑی ایک ہماری اخلاقی ذمہ داری ہے، ہمارا یہ زندگی بامانی ایسے ہی بنے گی. تو پھر وہ یہ بات بالکل، اگر اس کے پاس اتنے سارے جوتے ہیں، چاہے بیٹے کے پاس ہیں، بیٹی یا بیوی کے پاس ہیں، تو اب اس کا مطلب یہ ہے کہ میرے تعلق میں جو حکمت اور علم ہے وہ ٹرانسمٹ نہیں ہو رہا. ایک کانسیپٹ ہے ٹرانسفر آف نالج کا، ریٹ آف ٹرانسفر آف نالج ود ان این آرگنائزیشن. اگر فرض کیجئے ایک آرگنائزیشن ہے، اسے چار لوگ گئے اور کہیں سے ٹریننگ لے کر آئے، اور اسے 50 لوگوں کا اسٹاف ہے، چار لوگ گئے تھے اور ٹریننگ لے کر آئے تھے، ایک سال کے بعد باقی 46 لوگ اس ٹریننگ کا جو یہ چار لوگ لے کر آئے تھے 10 دن کی، اس کا 20% یا 25% تمام لوگوں تک اس کا ایک ایسنس ٹرانسمٹ ہو سکا یا نہیں ہو سکا. تو اگر نہیں ہو سکا، مطلب یہ ایک سال کے بعد بھی وہ جو لوگ، اگر وہ نان ٹیکنیکل قسم کی ٹریننگ تھی اور وہ ایک ایسی تھی جو سب کے فائدے کی چیز تھی، तो उसको ट्रांसमिट क्यों नहीं हुआ? तो उसकी वजह यह है कि लोगों के दरमियान एक तो कल्चर इतना कंड्यूसिव नहीं था, लोगों के दरमियान उस लेवल की अंडरस्टैंडिंग नहीं थी। ये जो हमारा इल्म और फहम है ना, वो मुंतकिल होता है, वो शेयर होता है, ट्रांसमिट होता है। बातें करने का वक्त निकालिए, बैठ के बातें कीजिए, बातें करेंगे ये चीजें सॉल्व होंगी इंशाल्लाह। बल्कि उसको अगर मैं कहूं कि वो दूसरे की मुठ से एक्सपेक्टेशंस बढ़ने ना पाए और उसकी जो गैर मुनासिब एक्सपेक्टेशंस है वो ठीक हों, इसके लिए भी बातें करनी पड़ेंगी, बैठना पड़ेगा। आप उस देखिए उसको सही करने के लिए बात नहीं करें, बल्कि किसी उसूल को इस्टेब्लिश करने और किसी उसूल को समझने के लिए गुफ्तगू करें। यानी ये नहीं गुफ्तगू करें कि तुम्हें तुम्हें मजीद जूते खरीदने चाहिए या नहीं खरीदने चाहिए, ये गुफ्तगू नहीं करें, बल्कि गुफ्तगू ये करें कि हमें कोई भी चीज खरीदने का उसूल क्या होना चाहिए, हमें चीजें खरीदने किस उसूल पर चाहिए। आप उसको ये नहीं कहेंगे तुम बेटे को ये नहीं कहेंगे तुम फलाने के साथ नहीं जाओ, बल्कि गुफ्तगू ये करें कि बेटा हमें हमारे दोस्तों का हम पर कोई असर पड़ेगा या नहीं पड़ेगा, हमारी सोहबत का हम पर कोई असर पड़ेगा या नहीं पड़ेगा, हमें किस तरह की एक्टिविटीज हमारे लिए मुफीद है और किस तरह की नहीं है। जब ये चीज डिस्कस होगी तो उसका शऊर डेवलप होगा। ये बात क्लियर हो रही है? एक सवाल और ले लेते हैं, कोई खातून जी फरमाइए।
तो इसकी क्या लिमिट है सैक्रिफाइस की? मतलब ये कि हर मर्तबा हम करती ही चले जाएं, या इसमें मतलब कि औरत के लिए क्या एडवाइस है और मर्द के लिए क्या एडवाइस है?
बहुत शुक्रिया। कभी कभी ये बदगुमानी पैदा होती है और ये वसवसा आता है कि कहीं मैं बेवकूफ तो नहीं बन रही, कहीं ये मुझे बेवकूफ तो नहीं बना रहे। मर्द को भी कभी कभी ये ख्याल आता है कि कहीं ये इसकी कोई चालाकी तो नहीं है। जब भी ऐसा ख्याल आए तो ये समझ लें कि ताल्लुक अभी पहली सीढ़ी पर भी नहीं है। ताल्लुक को पहली सीढ़ी पर लाने के लिए जो काम करने हैं वो करें। और इन सब चीजों में जो बेहतरी है ना, देखिए मैं कभी एक कल किसी जगह में हमारे एक दोस्त है उनसे एक बात कह रहा था कि देखिए कभी कभी हम में से कोई इस बात पे राजी हो जाता है कि मुझे गुस्से पे कंट्रोल करना चाहिए, कभी कभार हम में से कोई इस बात पे आमादा हो जाता है अच्छा हाँ वाकई मुझे गुस्से पे कंट्रोल करना चाहिए, कभी कभार हो जाता है ना, माँ बाप मान लेते हैं अच्छा बच्चे को इस तरह नहीं कहूंगा चलो ठीक है कंट्रोल, मतलब हमने अपने रवैये या अपने मिजाज या अपने गुस्से के ऊपर कभी कभी हम आमादा हो जाते हैं कि ये नहीं ऐसे नहीं बोलना चाहिए, ठीक है। लेकिन ये दो तीन दिन के बाद फिर दोबारा हम वही हरकत कर बैठते हैं, क्यों होता है? अपने मिजाज की मुस्तकिल बेहतरी के लिए जो शर्त है ना वो ये है कि अपनी इस्लाह की जरूरत को मैं तस्लीम करूं, अपनी इस्लाह की सच्ची फिक्र में मैं मुब्तला हो जाऊं। अगर मैं अपनी इस्लाह की सच्ची फिक्र में मुब्तला नहीं हुआ हूं और मुझे ये समझ आया कि अच्छा बीवी ना नाराज हो गई थी, वो जरा बुरा मान गई थी, तो अब मुझे अगली दफा ये नहीं ये कहना है और अगली दफा मुझे ऐसे नहीं करना या बच्चे पर गुस्सा नहीं करना, अपनी इस्लाह की जरूरत तस्लीम किए बगैर, अपनी इस्लाह की सच्ची फिक्र में मुस्तकिल मुब्तला हुए बगैर, जिसको हम एक और लफ्ज तज़किया के तौर पर भी है, तज़किया यही तसव्वुर है, इसके बगैर अगर मैं अपने रवैयों के ऊपर नजर रखने की कोशिश करूंगा तो वो आरजी होगा, मुस्तकिल नहीं होगा। ये पूरी बात पता नहीं समझ आई या नहीं, लेकिन बहरहाल अल्लाह खैर करेगा, आप इसको नोट्स देखिएगा। हाँ एक खातून से और ले लेते हैं, चले वो एक अब आखिरी ले लेंगे, वैसे बारी मर्दों की थी।
सर आई एम द डॉक्टर इन द हॉस्पिटल, माशा की दो बुराई में आपसे तस्करा करूँ जो हम हॉस्पिटल फेस कर रहे होते हैं आजकल, जैसे जो जैसे शादी का आता देखे पेरेंट्स भी बाद कसूरवार होते हैं, लड़के की तरफ बेरोजगारी है, कहीं जेस का प्रॉब्लम है, और शादी ऐसी जगहों पे मैंने देखी हुई होती है कि माँ जो लड़की के बाबा किसी लड़के को खरीद रहे होते हैं, उसकी पढ़ाई का बंदोबस्त करने के बाद लड़की शादी कर देते। हमने अपने हॉस्पिटल में बाकायदा लड़ाइयाँ होते हैं ऐसी देख रहे हैं। और दूसरा एक जो बुराई हो रही है कि लोग शादी करना पसंद नहीं कर, लिविंग रिलेशनशिप में रहना पसंद कर। मैं कह रही आई एम लिविंग रिलेशनशिप, شادی نہیں کر رہے لیکن پانچ پانچ سال تک اس ریلیشن میں. میں کہہ رہی ہوں مائی نیم از آئی ایم دا ڈاکٹر ٹاپ میڈیکل کنسلٹنٹ ڈاکٹر, میں یہ دو برائیاں دیکھ رہی ہوں. کیا تھا ماں باپ پہلا جو کوشچن تھا نہیں ہے, ٹھیک ہے لڑکا بے روزگار ہے یا نہیں ہے, لڑکی جو شادی ہے یہاں سے نہیں کر رہے, اپنی بیٹیوں کی بھی نہیں ہو رہی, لیکن جو ایسا تلاش کرتے ہیں اس کی پڑھائی
کا خرچہ. سوال کیا ہے اپنا سوال؟
سر دو کوشچن تھے, دو سوال تھے, میں یہی کہہ رہی ہوں
ایک کر لیں اس میں سے جلدی سے. اب
سر یہ دو کر دیا میں نے آپ سے.
اچھا کر لیے, اچھا ہمیں پتا ہی نہیں لگا اس میں سوال.
سوال تھے یہ دونوں, میں نے کہا ایک
کیا ہے,
ایک ریلیشن شپ زیادہ ہو رہا ہے بڑھ رہا ہے
تو یہ تو اطلاع ہے, سوال نہیں ہے.
نہیں ہے تو صحیح نا, برائی ڈاکٹر ہم فیس کر رہے ہوتے ہیں یہ چیز,
ٹھیک ہے,
اور آپس میں یہاں لڑتے ہوئے مریض بنتے ہوئے لوگوں کو دیکھ رہے ہو.
بہت شکریہ, میں بالکل صحیح فرما رہی ہیں, یہ اس وقت صورتحال بہت خراب ہے, اور آپ چونکہ آپ ڈاکٹر ہیں تو آپ کو اندازہ ہے کہ کس قسم کے مسائل اور مطلب ناقابل بیان ہمارے معاشرے کے جو معاملات ہیں وہ, یعنی ناقابل نشر قسم کی باتیں ہیں جو بیان سے باہر ہیں. وہ اللہ آسان فرمائے, اللہ ہمیں صحیح کرے, ہم یہی دعا کر سکتے ہیں, ہماری نوجوان اور ہم سب کی حفاظت فرمائے, ایمان کی اخلاق کی. میرے خیال ہے کہ اگر ہم ایک سوال اور لے لیتے ہیں, چلیں جی فرمائیے جی, بس مختصر سوال کر دیں.
سوال یہ ہے میرا کہ پیرنٹس ان لا جو ہوتے ہیں ان کے ساتھ کس طرح کا تعلق ہونا چاہیے, کیونکہ یہاں پر ہم دونوں یہ سمجھ رہے ہوتے ہیں کہ ایک جیسا تعلق ہونا ہے, ایک جیسا رکھنا ہے, اور میں ہوں کیونکہ جو ہسبینڈ ہے اس کے ساتھ رہے ہوتے ہیں, اس کے پیرنٹس کے ساتھ تو بیوی کے اوپر کچھ مسائل پیش آتے ہیں, کچھ ہسبینڈ, تو وہاں پر کس طرح کا تعلق, اس کو کیسے مطلب تھا کہ میں نے آپ کو سپورٹ نہیں کیا.
اچھا ایک چیز میں عرض کروں کہ یہ چونکہ ایسا موضوع ہے جس کے بہت سارے ڈائمنشنز ہیں, ابھی بہت ہی مختصر سی بات, یعنی ہم آج تو ایک تھوڑی سی بات ہم نے کی, لیکن میرے تین تفصیلی پروگرام میرج کے اوپر ہمارے چینل پہ موجود ہیں. ایک ہے میرج اینڈ دا میننگ آف لائف, جو دو حصوں پر مشتمل ہے, اور وہ ہر پروگرام دو ڈھائی گھنٹے کا ہے, یعنی دو پروگرامز کوئی چار پانچ گھنٹے کے بن جائیں گے. پھر ایک اور ہے ون یور اسپاؤس, وہ بھی کوئی دو ڈھائی گھنٹے کا پروگرام ہے. تو تین پروگرام تو صرف میاں بیوی کے تعلق کے حوالے سے ہیں, جس میں یہ والی بات اپنے ساس سسر کے ساتھ ان معاملات کو کیسے کیا جائے اس کے اوپر بھی میں نے الحمدللہ اس میں کچھ بات رکھی ہے. باقی ایک اس کے علاوہ بہت سارے پروگرامات صرف تعلق کو خوبصورت بنانے اور تعلق کی بہتری کے لیے, چاہے وہ اولاد کے ساتھ ہو, والدین کے ساتھ ہو, دوستوں بیوی بہن کے ساتھ ہو, اس کے اوپر بھی میرے پروگرامز ہیں. تو آپ چاہیں تو ان میں سے انشاءاللہ اس کے اوپر آپ کو ملے گا. اللہ تعالی ہماری ہم سب کی, ہماری شریک حیات کو ہماری آنکھوں کی ٹھنڈک بنائے, اور ہمیں اپنے شریک حیات کی آنکھوں کی ٹھنڈک بنائے, اور رب کریم ہماری اولادوں کو اور ہمارے طلبہ کو ہمارے حق میں صدقہ جاریہ بنائے, اور ہم سب کو اپنے والدین اور اپنے اساتذہ کے حق میں صدقہ جاریہ بنائے, اور رب کریم آپ ہم سب کو ایمان اخلاق اعصاب ذہن اور جسم کی بہترین حالت میں رکھے, اور ہم اپنی زندگی کو بامانی اور اچھا بنا سکیں صحیح معنوں میں, اور دنیا اور آخرت کی حسنہ اللہ تعالی ہمیں نصیب فرمائے. جزاک اللہ خیر, آپ سے دعاؤں کی بہت درخواست ہے. السلام علیکم ورحمۃ اللہ.